31. कमाण्डर इन चीफ मुख्तियार धीर शमशेरको मृत्युपछि श्री तीन महाराज रणोदेव सिंहले जगजंग र नरेन्द्रलाई तुरन्त भारतको इलाहाबाद जेलबाट मुक्त गराएर काठमाण्डुमा झिकाए। धीर शमशेरको रिक्त स्थानमा जगजंगलाई कमाण्डर इन चीफ मुख्तियारी दिन लाग्यो भनेर त्यसबेला बहालीमा भएका मुख्य जनरल जीत जंगले ईर्ष्या गर्लान् भन्ने शंका हटाउनका निम्ति श्री तीन महाराज रणोदेव सिंहले जीत जंगलाई एक रोल बढ़ाएर कमाण्डर इन चीफ मुख्तियारमा नियुक्त गरिसकेका थिए, जसले गर्दा अब जगजंगलाई नेपाल बोलाइएकोमा कुनै भतिजाले पनि महाराजको सोझे विरोध गर्ने बाटो भएन। बरू रोल क्रममा भाइ जीतजंग कमाण्डर इन चीफ मुख्तियार भइसकेकोले दाई जगजंगका निम्ति रोल क्रममा कुनै स्थान खाली नभएकोले राजधानीमा उनको उपस्थिति एउटा महान समस्याको रूपमा खड़ा हुने देखियो। सबै बुजुर्ग जिल्ल परे, तर महाराज रणोदीप सिंह जिल्लिएका थिएनन्। उनको सोझो मनमा आफू काशीवास जाने अनि आफ्नो रिक्त स्थानमा जगजंगलाई श्री तीन महाराज बनाएर रोल क्रमको समस्या सजिलैसित समाधान गर्ने अभिलाषा थियो। जगजंग निकट भविष्यमा श्री तीन महाराज हुन्छन् भन्ने हल्ला चलेकोले नरेन्द्र र जगजंगलाई सारा भारदार साउ महाजन सन्त महन्त बुजुर्ग र भलाद्मी कहलाइएकाहरूले सिन्दूर यात्रा गर्दै घरभित्र आए। ती सब भलाद्मीले शमशेरहरूलाई काट्नुपर्छ, मार्नुपर्छ, बदला लिनुपर्छ, सत्र भाइ शमशेरको एकै चिहान पार्ने ती बदमास हुन्, राक्षस हुन् भनेर जगजंगलाई उकासे। मेरो मुख्य जर साहब, मेरो अधिराज कुमार कठै भनेर बाटोमा जगजंग र नरेन्द्रको सामुन्ने आँसु चुहाउन जानेहरूको ताती थियो। सरकारको उदयमा हामीले खान लाउन पाउनु पर्दछ, हजारौं व्यक्ति भन्न आए, त्यसमध्ये कप्तान केशर र सुब्बा भोलाको पनि स्वर ठूलो थियो। केशर र भोला पनि जगजंगका पुरानी हितैषी मध्ये गनिन मनहरा दरबार पुगे। केशर, तैले म महाराज हुने कुरा कहाँ सुनिस्? सरकारको उता जेल सवारी चलेको दिनदेखि ताबेदारले सधैँ सरकारको खबर बुझेर हिँडिरहेको छु, मैले किन सुन्ने थिएन? अस्ति सत्र भाइहरू तर्सिएर कुरा गर्न लागिरहेका थिए, त्यही बेला सुनेको। जगजंगले गम्भीर भएर भुइँमा हेरे। शाहजादी पनि त्यही थिइन्, मुसुक्क हाँसेर लोग्नेतिर फर्किन्। हो सरकार, भोलाले पनि हात जोडेर कुरा झिक्यो, सरकारको उता जेल सवारी चलेको दिनदेखि हामी दुईजना रानी पोखरीमा हाम फालेर मर्छौं भनी आँटेका थियौं। पछि फेरि शाहजादीलाई यहाँ सम्झाउने मानिस कोही पनि नहोला भन्ने विचार आयो र मर्न सकेनौ। शाहजादीले लोग्ने निर्वासित भएको दिनमा केशर र भोला त्यहाँ आएर उनलाई सान्त्वना दिएको कुरा सम्झिन्। सान्त्वना दिने न्यू गरेर ती दुई मतलबीहरू धीरको गुप्तचरको रूपमा त्यहाँ आफ्नो प्रतिक्रिया बुझ्न उपस्थित भएका थिए भन्ने कुरा पनि शाहजादीलाई राम्रैसित थाहा थियो, तर अहिले बिर्सिन्। आजको खुसियालीमा त्यस्तो कुराको याद नरहनु स्वाभाविकै पनि थियो। तिमीहरू कसैले डर मान्नु पर्दैन, जगतले विश्वासका साथ भने, तल आएका मानिसहरूको मनमा पनि त्यही त्रास होला। जा, तल गएर सबैलाई मैले भनेको कुरा सुनाइदे, कसैले डर मान्नु पर्दैन। केशर र भोला खुशी हुँदै बाहिर निस्किए। तिनीहरू बढाई चढाई कुरा गर्नमा खुब सिपालु थिए। तल पुगेर कुरा झिके, भाइ हो, कुरा सुन यता, माथि मुख्य जरसाहबाट हुकुम भएको अब चाँडै नै खरीको बोटमा ती मोरा पोडेले काट्ने 17 बकुलालाई झुन्ड्याइने भएको छ रे। सत्र भाइ शमशेर बाबुको बर्खीमा सेतो लुगा लगाएर बसेका थिए। अब ती उल्लुहरूसित कसैले डर मान्नु पर्दैन रे। ती सबले जगजंगको जय जयकार मनाए। जगजंग कैद पर्दा त्यहाँ शाहजादीको साथमा बसेर आँसु चुहाउने कोही भारदार थिएनन्, तर आज उनको खुसियालीमा साथ दिने हजारौं भए। उहिले रुँदा शाहजादी एक्लै रोएकी थिइन्, आज हाँस्दा नेपालै हाँस्यो। जगजंग झ्यालमा देखा परे। जनसमूहले जगजंगलाई निर्वासित हुनु परेकोमा र उनलाई धीरले दिएको यातना सम्झेर रुन प्रशस्त गई आँसु चुहाउन थाले। तिमीहरू नरौ, आज भोजको दिनमा रुनु ठिक छैन, म आइहाले, अब तिमीहरूले केही धन्दा मान्नु पर्दैन, तिमीहरू सबैको म राम्रो बन्दोबस्त गरिदिन्छु। फेरि जय जयकार भयो। जगजंग खुशी भए, फुरुङ्ग परे, अनि उनले आफ्नी पत्नीलाई झ्यालमा बोलाएर सुस्तरी भने, इलाहाबाद जेलमा हुँदा कहिलेकाहीँ यस्तो निराशा पनि हुन्थ्यो कि मलाई सारा नेपालले बिर्सिसकेछ भनी ठान्दथे, तर त्यो मेरो ठूलो भूल रहेछ। म उता इलाहाबाद पठाइएको दिनदेखि यी सबै भारदार रोएर दिन काट्दा रहेछन्। ती साउ महाजन पनि मेरो पीरले बिग्रेछन्, मलाई सम्झेर उहाँ नरुने कोही गुरु पुरोहित थिएनन् रे। सारा नेपाली मेरो मायाले मरे तुल्य भएछन्। यी भलाद्मीहरूको गुणको बदला हामीले चुकाउनु पर्दछ। इमेरा शुभचिन्तक हुन्, इमेरा समर्थक हुन्, इमेरा मित्र हुन्। बत्तीस, ब्रिटिश रेजिडेन्टले राजदूतको प्रमाणपत्र श्री पाँच नेपाल नरेश समक्ष पेश गर्ने भएकोले आज हनुमान ढोका गद्दी बैठकमा जंगी निजामती कर्मचारी सामेल हुँदै थिए। सबभन्दा पछि कमाण्डर इन चीफ मुख्तियार जीत जंग आइपुगे। बिगुलद्वारा कमाण्डर इन चीफ मुख्तियारको आगमनको सूचना गरियो। उनलाई सलामी दिनका निम्ति सबै फौज तयार पारे। भाई भारदार उठे। जनरलहरू पनि अनुशासित ढंगले फौजको हारमा मिलेर खड़ा भए। जीत जंग माथि कौशीमा देखा परे। रणवीर जंगले कमाण्डर इन चीफ मुख्तियार जीत जंगको सलामी अंग्रेजी शब्दमा बोलेर किरिचलाई फौजी तरिकाले अर्पण गरे। बिगुलबाट कमाण्डर इन चीफ मुख्तियारको सलामी बज्यो अनि डबल ब्यान्डबाट सलामी बज्न शुरू भयो। जीत जंगले पनि उस्तै अनुशासित तरिकाले सलामी ग्रहण गरिरहेका थिए। उनको रातो जंगी पोशाकमा सेतो प्यान्ट थियो, छातीमा स्यास र कुममा अपुलेट। सलामी सकियो। सबै भाई आपसमा कुरा गर्न लागे। सबै सौहार्दपूर्ण वातावरणमा रणोदीप सिंह महाराजको प्रतीक्षामा थिए। महाराज रणोदीप सिंहले अब चाँडै नै जगत जंगलाई राजपाट सुम्पिएर आफू काशीवास जाने विचार गरेकाले आफ्नो चौघोडे बग्गी, बिजुली गारद, रिसल्ला र हजुरिया कर्णेल समेत जगत जंग कहाँ पठाएर उनलाई इज्जत साथ गद्दी बैठकमा जानु भन्ने खबर गरेका रहेछन्। त्यही आदेशानुसार चौघोडे बग्गीमा बसेर लाभा लस्कर सहित जगत जंग गद्दी बैठक जान भोटाहिटीको बाटो गरेर काठमाडौँ शहर पसे। जनसमूहको जयध्वनि गद्दी बैठकमा सुनियो। त्यहाँ उपस्थित भएका सबैको मनमा महाराज रणोदीप सिंह आए भन्ने गलत धारणा पर्यो। रणोदीप सिंहले जगत जंगलाई त्यसरी कल्पना नै गर्न नसकिने तरिकाले गद्दी बैठक पठाउलान् भन्ने कसैलाई अनुमान थिएन। त्यसमाथि पनि राजधानीका चेतनशील जनताले व्यक्तिको पहिचानै नगरेर चौघोडे बग्गी चढेको मानिसलाई देख्ने बित्तिकै जय महाराज भनेर त्यो व्यक्तिको स्तुति गर्लान् भन्ने कुरा पनि कसैलाई यादै भएन। बिगुलद्वारा श्रीतीन महाराजको सलामीका निम्ति सावधान रहने सूचनाको बोली बज्यो। बग्गी गद्दी बैठक सामुन्ने आएर रोकियो। श्रीतीन महाराजका हजुरिया कर्णेल समर बहादुरले रासबाट छिटो ओर्लेर बग्गीको ढोका खोल्यो। उसको पाखुरामा भर गरेर ओर्लिन लागेका जगत जंगलाई देखेर सबै चकित भरे। तर जगत जंगको मनमा त्यहाँ सलामी दिने सैनिक तत्परता भएको उनकै निम्ति होला भन्ने पर्यो र उनी जिल्लेनन्। सोझे माथि कौशीमा गएर सलामी ग्रहण गर्ने आसनमा राजकीय ढाँचाले उभिन पुगे। भूतपूर्व दर्जाको त्यहाँ सलामी बजाउने उर्दी थिएन। त्यसको अतिरिक्त कमाण्डर इन चीफ मुख्तियारको उपस्थितिमा त्यस मुन्तिरका दर्जाको सलामी बज्न सक्दैनथ्यो। त्यसैले जगत जंगका निम्ति के सलामी दिने, कसरी दिने, कसले दिने, सबै अकमक्क परे। सोच्ने र सोध्ने त्यहाँ समय थिएन। त्यसैले एकाएक आफै सलामी दिन अघि सरेर समर बहादुरले जगत जंगलाई कमाण्डर इन चीफ मुख्तियारको सलामी दिन बिगुलेलाई आदेश गर्यो। कसैले विरोध गर्न सकेनन्। सलामी बज्यो। सबै भारदारले उठेर जगत जंगलाई सलाम गरे। तर रोलक्रममा भएका भाइ छोरा कसैले पनि गरेनन्। भाइ छोराले सलाम नगरेर आफूलाई मान्यता नदिएको कुरा जगत जंगलाई यादै भएन। उनको मनमा अचेल सलामीको नयाँ तरिका यही होला भन्ने पर्यो। एक म्यानमा दुई तरवार भने जस्तै नेपाल अधिराज्यका दुईवटा कमाण्डर इन चीफ मुख्तियार यानि श्रीतीन महाराज पदका निम्ति दुई समान उत्तराधिकारी देखिए, जुन कुरा न पहिले भएको थियो न भविष्यमा हुन सम्भव छ। सलामी सकियो। कमाण्डर इन चीफ मुख्तियारकोमा जीत जंग बसेका थिए। मुख्य जनरल सिनियर कमाण्डिङ जनरलकोमा रणवीर जंग बसे। हुन त उनी मुख्य जनरलमा नियुक्त भएको घोषणा गरिएको थिएन, तर रोलक्रमले उनको त्यही स्थान प्राप्त हुने भएकोले त्यही आसनमा उनी बस्ने गरेका थिए। त्यसमुनिका आसनमा युद्ध प्रताप जंग अर्थात नाथी जनरल बसेका थिए। अनि केदार नरसिंह, बम विक्रम बहादुर, बुद्धि विक्रम बहादुर, वीर शमशेर, अम्बर जंग, ध्वज नरसिंह, रामकृष्ण, खड्ग शमशेर, भूपेन्द्र जंग, रण शमशेर, देव शमशेर, चन्द्र शमशेर, वीर विक्रम जंग, भीम शमशेर, फत्ते र ललित शमशेर क्रमशः बसेका थिए। जगत जंगका निम्ति त्यहाँ कुनै आसन खाली थिएन। श्री पाँच र श्री तीन महाराजको गद्दीमा बस्नु भएन। त्यसैले जगत जंगले बस्ने स्थान पाएनन्। रोलक्रममा भएका भाइ छोराले उनको सलामी बज्दा बेवास्ता गरेको कारण पनि उनले बल्ल बुझे, ठूलो अपमान भएको सम्झे। माइला भाइ, उनले रातो कान लगाएर जीत जंगलाई सोधे, म कहाँ बस्ने? जीत जंग कम सुन्दथे। त्यसमाथि पनि जगत जंगले सोधेको कुरा नसुनेको जस्तो बहाना गरेर रणवीर जंगसित कुरा गरिरहे। त्यहाँ जगतजङको कुरा सुनेर उनको मुखमा हेर्ने कोही भाइ छोरा भएनन्। यता रणोदीप सिंहको दरबारभित्र जगतजङलाई श्री तीन महाराजको पदको मान्यता प्रदान भइसकेकोले त्यसबारे घोषणा हुन मात्र बाँकी थियो। सम्भवत आज भाइ छोरा सबै मिलेर जगतजङलाई मान्यता प्रदान गरेको भए भोलि रणोदीप सिंहले जगतजङलाई श्री तीनको पगरी हाल हुकुम सुम्पन्न असम्भव थिएन। यो भित्री कुरा बुझेर समर बहादुरले जगतजङको अँध्यारो मुख भएको देख्न सकेन र उसले सबै रोलवालाहरूलाई सुनाएर बोल्यो, हजुरहरू सबै दाई भाइ मिलेर अहिले राजगरी बक्सनुहोस्। महाराज सवारी भएपछि उहाँबाट जसो हुकुम हुन्छ त्यसै गरी बक्सनुहोला। समर बहादुरको कुराले जगतजङलाई हिम्मत आयो, रोलवालाहरू हच्किए। जगतजङ आफ्ना माइला भाइ जितजङ कमाण्डर इन चीफ मुख्तियार बसेको मेचको माथिल्लो सानो कुनामा कोचिएर बस्न पुगे। जगतजङले रोलक्रमको माथिल्लो स्थान ग्रहण गरेको कुनै रोलवालालाई चित्त बुझेको थिएन। खड्ग शमशेरले जुरुक्क उठेर विरोध गरे, जगतजङ दाईको रोल काटिसकेको छ, उहाँ हामीहरूभन्दा माथि बस्न पाउनुहुन्न भने। खड्गको समर्थनमा सबै रोलवाला जागजुरुक उठे। दाई भाइको पुठ पाएकाले खड्ग झन सूर्य उनले जगतजङलाई तर्साउनको लागि किरिच थुते। जगतजङ आफू खुसी पहिरनमा भएकाले निशस्त थिए, उनको सुरक्षाको निम्ति समर बहादुरले किरिच उठाउनु पर्यो। खड्ग र समरको हाताहात हुने सम्भावना भयो। देव शमशेर र युद्ध प्रताप जङ बाहेक सबै रोलवालाले खड्ग शमशेरको पक्ष लागेर किरिच थुते। देव र नाति जनरल सधैँ तटस्थ रहन्थे, अहिले पनि चुप रहे। माथि बैठकमा भएको त्यो गडबडी सुनेर जंगी अड्डाको सशस्त्र सैनिक टोली समर बहादुरलाई मदत गर्नका निम्ति दौड़ेर माथि आइपुग्यो। त्यही बेला श्री तीन महाराज रणोदीप सिंहको आगमनको सलामी बज्न थाल्यो, सबै शान्त देखियो। श्री पाँच पृथ्वीसँगै राजमाता पनि आइन्। राजा सिंहासनमा विराजमान भएपछि रोलवालाहरूको आसनबारे फेरि कचमच शुरू भयो। पहिले रणोदीप सिंहलाई यो कुरा केही थाहा भएन, पछि कचमचले चर्को रूप लिएकोले महाराज कहाँ सबै कुरा पुग्यो। रोलवालाहरू उनी कहाँ फिरात गर्न गए, जगतजङको बिलौना पनि कम थिएन। अंग्रेज आइपुग्न लाग्यो, रणोदीपले चिन्तित भएर बोले, तिमी दाजुभाइ मिलेर आआफ्नो ठाउँमा बस। सबै रोलवाला यथास्थानमा बसे, जगतजङका निम्ति फेरि स्थान खाली रहेन। रणोदीपले जगतजङलाई आफ्नो स्थानमा बसालेर आफू श्रीपाँच महाराजा धीराजसित कुरा गर्ने बहानाले अलमल लिएर उभिरहे। अन्तपुरभित्रबाट श्रीपाँच राजमाताले जगतजङ दाईलाई रोलको आसन मिलेपछि पद्मजङ दाईलाई मात्र किन नमिल्नु, उहाँलाई पनि बोलाउन पठाइयोस् भन्ने माग रणोदीप कहाँ पठाइन्। श्री पाँचले पद्मजङको लागि रोलक्रमको माग गरेको अर्थ थियो जगतजङले प्रधानमन्त्रीको आसन ग्रहण गरेकोमा आफ्नो असहमति दर्शाउनु। त्यो कुराले रोलवालाहरूलाई जगतजङले श्री तीनको आसनमा बसेको विरोध गर्न हौसला मिल्यो। तिनीहरू सबले जगतजङको विरोधमा आसन छोडे। कचमच फेरि शुरू भयो। रोलवालाले जगतजङलाई मान्यता दिन संयुक्त रूपमा विरोध गरेको देखेर रणोदीप सिंह चिन्तित भए। धेरै बेरसम्म पनि उनले समस्या सुल्झाउन सकेनन्। राजा पृथ्वी र श्री पाँचसित विदा भएर उनी घर जान हिँडे। राजदूत कुपर र श्री तीन महाराजको तल ढोकामा भेट भयो। दुवैले सौहार्दतापूर्वक हात मिलाए अनि महाराजले जगतजङको परिचय दिए। यी दुईले पनि हात मिलाए। श्री तीन महाराजको आज्ञा अनुसार जितजङले अंग्रेजलाई माथि बैठकमा लगे। अरू रोलवालाहरूलाई पनि त्यस दिनको समारोह शुरू गर्नका निम्ति माथि बैठकमा जानु पर्यो। श्री तीन रणोदीप सिंह र सम्भावित श्री तीन जगतजङ घर फर्किए। गद्दी बैठकमा समारोह सकियो। खड्ग, रण, चन्द्र र भीम शमशेर त्यहाँ अघि भएको कचमचबारे कुरा गर्न पछि बसे। ढोका थुनेर गद्दी बैठकमा कुरा गर्न लागे। जगतजङ दाई महाराज हुनुभयो भने हामीले अब बाँचौला भन्ने आशा गर्नु पर्दैन, रणले सानो स्वरले भने। ठूलो आपत पर्न लाग्यो, अब के गर्ने त्यो निश्चय छ, भीमले पनि डराएको मुख लगाएर सुस्तरी बोले। इलाहाबादबाट नेपाल फर्कदौ हुँदा जगतजङ दाईले बाटोमा जति पनि ठूलो रुख देख्नुहुन्थ्यो ती सबमा हामीलाई झुण्ड्याउन चिनो हाल्दै आउनु भएको छ अरे। त्यसैले अघि मैले विरोध गरेको, खड्गले भने। म जीवित भएसम्म उहाँलाई सृजिन हुन किन दिन्थे। शक्ति बिनाको विरोध के काम, चन्द्रले सबै दाजुभाइ भन्दा गम्भीर भएर बोले। अघि झण्डै नै हाम्रो एकै च्यान भइसकेको थियो, दुई चिहान हुनु र एक चिहान हुनुमा के फरक, यति भनेर खड्गले खल्तीभित्रबाट कागज झिके अनि सुस्तरी बाँचेर भाइहरूलाई सुनाए। जगतजङ र नरेन्द्रको आचरणबारे ब्रिटिस भारत सरकारले नेपाल सरकारलाई इलाहाबाद जेलबाट पठाएको मासिक जाहेरी पत्र थियो। त्यसमा हामी छुटेपछि शमशेरहरूलाई मार्नुपर्छ, भुट्नुपर्छ, छाला टाङ्नु पर्छ, ती ज्यानमारा हुन्, डाँकु हुन् इत्यादि जगतजङ र नरेन्द्रले सधैँ भन्छन् भन्ने व्यवहार यथेष्ट मात्रामा उल्लेखित थियो। त्यो सुनेर सबै भाइको मुख निलो भयो, थुक सुक्यो। वास्तवमा शमशेर भाइहरूको विरोधमा जगतजङले कहिले कुबाची बोलेका थिएनन्। उनी सधैँ धीर शमशेरलाई दोषी ठहराउँथे, छोराहरूलाई होइन। तर नरेन्द्रको निशाना धीरका बाउ छोरा दुवैमाथि हुन्थ्यो, उनी दुवै थरीसित खिचिएका थिए। यो कुराको पहिचानै नगरेर नरेन्द्रको साथसाथै जगत जङलाई पनि मुछेर पठाएको जाहेरीमा शमशेरहरूले विश्वास गरे, अँध्यारो मुख लगाए, जगत जङसित तर्सिएर रिसले धरकिटे। त्यही बेला रण र भीमलाई भोक लागेकोले उनीहरू घर गए, खड्ग र चन्द्र कुरा गर्न थाले। यी दुई भाइको अंग्रेजी भाषामा आधिकारिक ज्ञान थियो, त्यही बोलीमा कुरा गर्न लागे। चन्द्र शमशेर चाणक्य र मेक्याभेली नीतिमा निपुण थिए, खड्गको नेतृत्व दिन सक्ने हिम्मत थियो, तर सैनिक शक्ति र सम्पत्तिहीन भएकाले यिनीहरूको योग्यताको कुनै महत्व थिएन। यिनीहरू जति जति कुरा गर्दथे उति उति निराश हुन थाले। उनीहरू पनि घर लागे। ठैला भाइ, तिमी घर जाऊ, म कान्छी बहिनी कहाँ सल्लाह गर्न जान्छु, खड्गले बीच बाटोमा पुगेर चन्द्रलाई भने। चन्द्रले सोझै पैया ठोके। खड्ग बागदरबार जान मोडिए, जहाँ जङ्गबहादुरकी कान्छी छोरी बस्दथिन्। त्यस दरबारमा बस्ने गरेकी हुनाले उनको नाउँ बाघकी कान्छी मैयाले प्रख्यात थियो। श्री पाँच राजमाता र यी कान्छी मैया स्वर्गीय महाराज जङ्गबहादुरकी श्री तीन बडा महारानी अर्थात मैया महारानी पट्टिका छोरी सहोदर दिदी बहिनी थिए। यी कान्छी मैयासित सम्पर्क राख्नाले श्री पाँचको मनसुवा बुझ्न सजिलो हुने भएकाले राजनैतिक कारणवश खड्गको र कान्छी मैयाको खुब मिल्ती बढेको थियो। खड्ग बागदरबार पुगे। कान्छी मैयाले खड्गलाई देख्ने बित्तिकै दुई हातले पछौरा नाकनिर पुर्याएर प्रणाम गरिन् र माइला दाई, हजुरको अँध्यारो मुख छ नि भनिन्। खड्गले केही उत्तर दिन पाएकै थिएनन्। कान्छी मैयाले फेरि सोधिन्, हजुरलाई भोग लाग्यो कि कसो हो? छैन, मैले भर्खर खाएर आएको, पेटभित्र भोकले जुत्ती खेलिरहेको थियो, तापनि सुसारीहरूको सामुन्ने इज्जत थाम्न खड्गले धक्कु छोडे। किन हजुरको अँध्यारो मुख त? खड्गले केही बोलेनन्। शिरको हेलमेट टेबलमा राखेर जङ्गी पोसाकको टाँक खोले अनि हल्लुकोसित बस्न लागे। जाद्वारे उर्मिला, मधुमालती र तँ भएर दाईलाई खानेकुरा लिएर आएछ। चारवटी चाकरनी बाहिर निस्किए। मालिकनीलाई पुरुषको उपस्थितिमा एक्लै छोड्ने चलन नभएकाले अझ दुईवटी चाकरनी त्यही उभिरहेका थिए। माइला दाई, हजुर कहीँ रिसाएर आएको जस्तो देख्छु, के भयो? मैयाले खड्गको मुखमा आश्चर्यले हेरिन्, केही प्रश्नीय दृष्टिले पनि। के कुरामा? कान्छी मैया जङ्गबहादुरकी छोरी भए पनि उनको र जगत जङको सौतेनी मामला भएकोले मिल्ती थिएन। त्यसैले मैयाको संरक्षकको काम जङ खलकमा नभएर धीर शमशेर आफैले हेर्ने गरेका थिए। अहिले धीरको सेखपछि खड्ग शमशेर मैयाको अभिभावक भए। यसरी धेरै कारणवश खड्ग र मैयाको सम्पर्क बढेर एक पेट भएको थियो। यसले गर्दा अब खड्गले बहिनीलाई गद्दी बैठकमा घटेको भयभीत घटना सम्बन्धी सबै व्यवहार खुला दिलले बताए र सल्लाह मागे। मैया जसङ्ग भइन्, रातो मुख पारिन्, डरले धेरै पटक थुक घुटुक्क निलेर गम्भीर भइन् अनि सबै कुरा सुनिसकेपछि खड्गको नजिकै सरेर उनको कानैमा साउती गर्ने तरिकाले भनिन्, श्रीमान दिज्यु पनि जगत जङ दाईसित यसरी नै तर्सी बक्सेको छ। यो जानकारीले खड्गका आँखा र कान टाठा भए, एउटा शुभ समाचारको संकेतको आशा गरे। निसासिनुपर्ने निराशारूपी निशाको साम्राज्यमा पर पर कता कता आशाको एउटा जुनकिरी चम्के जस्तो खड्गले देखे। तर मनको भाव उनले प्रकट गरेनन्, किनकि उनको मनमा यस्तो भयानक विचार खेलिरहेको थियो जसले गर्दा त्यो आशाको जुनकिरी नभएर परिभ्राटको राँके भूतमा पनि परिणत हुन सक्दथ्यो। त्यसैले सबै सास एकैचोटि मुखबाट ओकल्दै उनले काँपेको स्वरले निसासेर सोधे, हो र बहिनी, के कुरामा? उहाँको के विचार छ? श्री पाँच र जगत जगताईको के कुरामा खटपट परेको? श्री पाँच किन तर्सी बक्सेको? नै भन्दैन, यति मात्र हो र? मैले अरू पनि धेरै कुरा सुनेकी छु। के कुरा भन न बहिनी? तामा तुलसी छोएर कसैलाई भन्दिन भने किरिया खाएकी छु, पूजा कोठामा र गुहेश्वरीमा गएर शपथ हालेको कुरा कसरी भन्नु? पाप लाग्छ। जत्रो ठूलो पाप लाग्ने भए तापनि खड्गलाई राजनीतिक परिस्थितिले गर्दा मैयाले आजसम्म गोप्य राखेको कुरा खोतल्न करै परेको थियो। त्यसैले साह्रै जिद्दी गर्न लागे, हात जोडेर फकाउन थाले। श्री पाँच दिज्यु र वीर शमशेर दाईको यसबारे अर्थात जगत जङ श्री तीन हुनेबारे धेरैपल्ट कुरा भइसक्यो। उहाँ श्रीपाद सुरेन्द्र र त्रैलोक्यको सेखपछि श्री तीन सरकार नसाधेर कोही भाइ भारदार साहेबज्यू राजदरबार नजानु भन्ने धीर शमशेरले लगाएको प्रतिबन्ध आजसम्म कायमै रहेकोले श्रीपाज राजमाता र वीर शमशेरको धेरै पल्ट भेट भयो भन्ने बहिनीको कुरामा खड्गलाई विश्वास भएन र उनले बहिनीको कुरा बीचैमा रोकेर वीर शमशेर दाईले कहिले श्रीपाजको दर्शन पाउनु भएछ दरबार जान मनाई छ भने अनि केही कुरा सम्झनका निम्ति खड्गले निधार गाँठो पारेर घोरिन थाले। मैयाको मनमा भन्न नहुने कुरा गर्नु पर्यो भन्ने विचारले उनलाई पापले अँगालिसकेको जस्तो लाग्यो। नैतिकतालाई फोकालेर प्राय नाङ्गै जस्तो भएर उनी हाँस्न थालिन्। अनैतिक हाँसो, डराएको हाँसो, तर्सिएको रुन्चे हाँसो, अमङ्गल सूचक हाँसो। बहिनीको मुखमा देखा परेको अनौठो हाँसोले दाईलाई पनि तर्सायो र उत्सुक भएर सोधे, वीर शमशेर दाईले श्रीपाजको दर्शन पाउनु भएको सत्य हो? उहाँहरूको दुईचोटि बालाजीको बगैँचामा र एकचोटि गोदावरीको जंगलमा दर्शन भेट भइसक्यो। यो नपत्याइसक्नु कुरा भए तापनि अब खड्गलाई पत्यार पर्न थालिसकेको थियो। उपेन्द्र विक्रमकी छोरी धनहजुरीलाई वीर शमशेरले विवाह गरेका थिए। यी कान्छी मैया उपेन्द्रकी बुहारी थिइन्। यी नन्द र भाउजू मिलेर वीरलाई श्रीपाजसित दर्शन भेट गराउन कुनै असम्भव थिएन, किनकि श्रीपाज राजमाता र यी कान्छी मैया एकै भूमिका दिदी बहिनी हुनुको अतिरिक्त खुब मिलेका थिए। श्रीपाजको के विचार छ, निर्णय के भयो बहिनी? यो दाईलाई कस्तो कुरा कट्याएर सोध्नु पर्ने छ भनेर मैया सानो स्वरले एक फेला झर्किन्। अनि केही बेरपछि गम्भीर, अत्यन्त गम्भीर भएर घोषणा गरिन्, बद हत्या। कास्की र लमजुङका श्री तीन महाराज, नेपालका प्रधानमन्त्री, सर्वोच्च सेनापति, एक छत्र अधिनायक, त्यस्ता शक्तिशाली महापुरूषको विरूद्ध हिंसात्मक कदम चाल्न खोज्नु सानो साहस र खतराको काम थिएन, त्यस्तै जोखिमी काम थियो त्यसबारेको रहस्य उद्घाटन गर्नुपर्ने। मैयाले अधुरो वाक्य पूरा गर्न आँटिन्। रणोदीप सिंहलाई मार्ने रे, जगजग दाईहरू सबैलाई बिताउने रे। शान्तिपूर्ण तरिकाले विरोध गर्ने प्रथाको अभावमा खड्गले पनि यस्तै हिंसात्मक षड्यन्त्रको कल्पना गरेका थिए। उनको उद्देश्य र आकांक्षा यही थियो। त्यसैले कान्छी मैयाको कुरा सुनेर खड्ग चुप भए। सन्तोषको लामो सास फेरे। दाई र बहिनीको मुटुको प्रत्येक धड्कनमा यही आवाज गुन्जिन लाग्यो, षड्यन्त्र, बध, हत्या। चौतेस। महाराज रणोदीप सिंह र जगत जंग कुरा गरिरहेका थिए। सरकार, खड्ग शमशेरको कस्तो जबरजस्ती कुरा! उसको बाबु धीरले मलाई त्यत्रो भुक्त मान्दिने, छोरा मेरो मुनतिर बस्दिन भन्ने। भाइको, रणोदीप सिंहले बीचमा कुरा काटेर भने, त्यो गद्दी बैठकमा भएको कचमचको कुरा बिर्सिदे, म माइलालाई सम्झाइदिन्छु, त्यो त्यस्तै झडङ्गी छ। मैले भन्दै नभनेको कुरा भन्यो भनेर शमशेर भाइहरू अत्तो थाप्न खोज्दा रहेछन्। बाबुको रिस छोरामाथि पोखेर मलाई के फाइदा? जे पनि तैँले सही दिनु, सबै भाइलाई तैँले मिलाएर राख्नुपर्छ, कसैको चित्त दुखाउनु हुन्न। त्यसै गर्छु भन्ने मेरो विचार छ महाराज, तर खै शमशेरहरूले हामी सबैलाई बिताउन खोजेका छन् भन्ने पनि सुन्छु। हाम्रो के कुरा, सरकार बुवालाई पनि बाँकी नराख्ने दाउमा वीर र खड्ग छन् रे। सान नानीका छोराहरूले म प्रति किन त्यस्तो विचार गर्दथे? अब म गइहाल्छु, तैँले आफ्नो बाबुको नाम नबिकाएस। तेरो बाबुले कत्रो नौबत गरेर हात पारेको अधिकार हो यो, यसलाई नगुमाएस। सान नानीको देन पनि कम छैन, उसका छोराहरूलाई पनि तैँले आफ्नै भाइ सम्झेर निगाह राखेस। रावल पिण्डीबाट पल्टन फर्कने बित्तिकै म हिँडिहाल्छु, तेरी कान्छी मुवाको पनि त्यही विचार छ। ब्रिटिश भारत सरकारले ठूलो सैनिक प्रदर्शनको आयोजना गर्ने भएकोले त्यसमा भाग लिन वीर शमशेरको नेतृत्वमा चार सशस्त्र पल्टन रावलपिण्डी जाने भएको थियो। नेपालको राजनीतिक परिस्थिति यस्तो शंकापूर्ण र धुकचुक भएको बेलामा वीर शमशेरलाई सशस्त्र चार पल्टन सुम्पिदिनु जगत जंगलाई उचित लागेको थिएन र उनले सोधे, महाराज बुवा, सरकारबाट वीर शमशेरलाई रावलपिण्डी पठाइबक्सिनुको सट्टा नाति जनरललाई पठाइबक्से के होला? वीर शमशेर जाने भनेर सबै लेखापढी अघि नै पाइसकेको छ, तैपनि मिलाउनुहुन्छ कि? भाइहरूसित सल्लाह गर। भाइहरूको नाउँ सुन्ने बित्तिकै जगत जंग चुप लागे। महाराज पनि राम नाम लेख्न थाले। त्यही बेला त्यहाँ खड्ग शमशेर आइपुगे। जगतजंग एक पक्षभित्र श्री तीन महाराज हुने निश्चय भएकोले अब चाँडै नै शमशेरहरूको पतन हुन्छ भन्ने हल्ला सर्वत्र फैलिएको थियो। उनीहरूको नजिकका आफ्ना बनाउँदा पनि धेरैजसो जगतजंग कहाँ चाकरी गर्न पुगिसकेका थिए। विरोधीहरू पहिलेदेखि नै वक्र थिए, अहिले झन खुशीले काखी बजाउने भए। यस्तो आपत्तिजनक राजनीतिक परिस्थितिले र आर्थिक कठिनाईले गर्दा शमशेरहरू जालमा परेका माछा जस्तो भएर छटपटिन लागे। जहाँ कंगाल उही चण्डाल भने जस्तै उनीहरूले बाध्य भएर हिंसात्मक कार्य गर्ने अठोट र निर्णय गर्नु पर्यो। त्यो बाहेक उनीहरूको सामुन्ने आफू बाँच्ने अरू कुनै चारा देखेनन्। त्यस हिंसात्मक कार्यवाहीका निम्ति श्री पाँचबाट शमशेरहरूलाई सक्रिय मदतको आश्वासन प्राप्त भएकोले योजना निकै अघि बढ़िसकेको थियो। तर खड्ग शमशेरका मामा केशव सिंह थापा र शिरोमणि आचार्य त्यस बेलाका प्रभावशाली व्यक्ति भएकाले ती दुईको सहयोग बिना शमशेरहरूको योजना सफल हुन मुश्किल देखिएकोले वीर र खड्ग शमशेर थापा र आचार्यको नैतिक समर्थनको आशामा थिए। तर थापा र आचार्य त्यस षड्यन्त्रमा सम्मिलित हुन परे जाओस् झन उल्टो त्यस कामलाई गोत्र हत्या भनेर शमशेरहरूलाई हतोत्साह गराउँथे। त्यति मात्र होइन कि ती दुईको श्रीतीन महाराज रणोदीप सिंह काशीवास जान्छन् भन्ने कुरामा पनि विश्वास थिएन। शमशेरहरूले महाराज रणोदीप सिंहलाई बिताउनका निम्ति रचेको झुट्टा प्रचार मात्र हो भन्ने यिनको विचार थियो। त्यसै कारण आज रणोदीप सिंहकै मुखबाट उनी काशीवास जाने र जगतजंगलाई श्रीतीनको ओहदा सुम्पिदिने कुरा सुनाउनका निम्ति खड्ग शमशेर मामा केशव सिंह थापालाई साथमा लिएर महाराज रणोदीप सिंह कहाँ आएका थिए। थापा महाराज रणोदीप सिंहको दर्शन गरेर ढोका बाहिर उभिरह्यो। खड्ग महाराजको गोडा ढोक्न भित्र कोठामा पसे। पहिले जगतजंग दाईलाई ढोक अनि मात्र म तँलाई गोडा दिन्छु, नत्र म तँलाई ढोक्न दिन्न भनेर रणोदीप सिंहले आफ्ना खुट्टा पन्छाएर खड्गलाई घुर्की लगाउन दाईलाई नमान्नेले काकालाई पनि मान्नु पर्दैन भने रणोदीप सिंहको आज्ञा अनुसार खड्गले जगतजंगलाई ढोगे अनि रणोदीप सिंहलाई रणोदीप सिंह दङ्ग परे। उनको सारा राजनीतिक जीवन सफल भएको जस्तो गरेर हर्षित भए अनि उनले खड्ग शमशेरको तालु सुँगे काखैमा राखेर खेलाउला जस्तो गरी अंकमाल गर्न लागे। महाराजका दुवै रानीपट्टिबाट पुत्र जन्मिएका थिएनन्, त्यसैले सबै भतिजालाई छोरा समान व्यवहार गर्दथे। जेठा महाराजले साह्रै खुसी भएर जगतजंगलाई अराए, जा तेरो कान्छी मुमालाई समातेर ले। काकाको आज्ञा मुताबिक कान्छी काकीलाई खबर गर्न जगतजंग अर्को कोठामा गए। माइला, रणदीप सिंहले खड्गलाई प्यारो गरेर भने, राहुल पिण्डीमा वीरलाई पठाऊ कि नाति जर्नेललाई? तेरो के विचार छ? त्यहाँ धेरै पैसा खर्च हुन्छ भन्छन्, के तेरो दाई वीरले नेपालको इज्जत थाम्न सक्ला? सरकारबाट जसलाई पत्यार हुन्छ। महाराज त्यही बारे सोच्दै थिए। कान्छी महारानी आइपुगिन्, उनलाई बोलाउन गएका जगतजंग आउन पाएनन्। किनकि महारानी र शाहजादी अर्थात् जगतजंगकी पत्नी दुईजना भएर श्रीतीन महाराजले राम नाम लेख्ने कागज र मसी बनाउन लागिरहेका थिए। महारानी लोग्नेको कोठामा गएपछि उनको काम जगतजंगले सम्हाल्नु परेकोले जगतजंग यही कोठामा अल्छे। महारानी, रणदीप सिंहले पत्नीलाई देख्ने बित्तिकै खड्गलाई औल्याएर बोले, त्यो कुरा यसलाई सम्झाइदेऊ। महिला, महारानीले तुरन्त कुरा शुरू गरिन्, अब हामी चाँडै जान्छौं, तिमी दाजुभाइ मिलेर बस्नु। कहाँ? सरकारहरू कहाँ सवारी हुने महारानी मुमा? काशीबाज बुढाबुढी कहाँ जान्छन्? केशव सिंह थापा बाहिर उभिएर भित्र कोठामा भएको कुरा कान थापेर सुनिरहेको थियो। झसङ्ग भयो। आकाशमा रुमल्लिएको कालो बादलको घनत्व र निकटता देखेर जसरी वर्षाको कल्पना गर्न सकिन्छ, त्यसै गरेर केशरले पनि नेपालको राजनैतिक अँध्यारो क्षितिजमा अब चाँडै नै वज्रको प्रहार हुने खतरा देख्यो। सरकारहरू काशीवास सवारी भएपछि खड्गले तुरन्त भने, हामीहरू टुक्रा भइहाल्छौ नि महारानी मुमा, हामीलाई नछोडी बक्सियोस्, हाम्रो विचल्य हुन्छ। भतिजाले ममता देखाएर आफूलाई छोड्न नचाहेको ठानेर महारानी एकमन खुशी भइन् अनि शान्त र आनन्दमय मुद्रामा बोलिन्, त्यसो नभन छोरा, तिमीहरू यत्रा लाठे भइसक्यौ, अब पनि तिमीहरूलाई काखी च्यापेर हामी बस्न सक्दछौ? मैले त महाराजलाई अस्ति नै जाउँ भन्ने विन्ती गरेकी थिएँ। अहिले सरकारहरू सवारी भए बक्सन हुँदैन, सवारी भएमा यहाँ साह्रै नराम्रो परिस्थिति उत्पन्न हुन्छ भनेर खड्गले महाराजको मुखमा आशाले हेरे। केही दिन अघि काठमाडौँमा रातो पानीको वर्षा भएको थियो। त्यो देखेर शहरवासीहरू रक्तवृष्टि भयो, नेपालमा केही अनिष्ट हुन्छ भन्ने त्राहीमा थिए। अहिले खड्गले नराम्रो परिस्थिति उत्पन्न हुन्छ भनेर महाराज महारानीलाई काशीवास जानबाट रोक्न खोजेको कारण पनि त्यही रक्तवृष्टिको प्रतिक्रिया हो भन्ने महाराजको मनमा पर्यो र कुरा बुझ्नका निम्ति उनले सोधे, किन भाइला, मानिस के भन्छन्, के नराम्रो परिस्थिति उत्पन्न हुन्छ रे? खड्गको मनमा अर्कै कुरा थियो, झट्ट उत्तर दिन सकेनन् र एकछिनपछि घोरिएर बिस्तारै मुख फोरे, तर स्पष्टसित, सरकार काशीवास सवारी भइबक्सेपछि प्रधानमन्त्री पदका निम्ति यहाँ ठूलो झमेला उठ्छ। महाराज खिन्न भए, जुन कुरा उनी सुन्न चाहँदैनथे त्यही कुरा उनको कानमा पर्यो। के रे? रणोदीपले राम नाम लेख्न थामेर सोधे, के भनिस् माइला? सरकारको काशीवास सवारी हुँदा सरकारबाट महाराजको पदवी कसलाई निगाह हुने भन्ने कुराको झमेला उठ्छ। तिमीहरूमा सबैभन्दा जेठो दाई जगतजङ हो, म उसैलाई महाराज बनाएर जान्छु, उसको सेकपछि तिमीहरू क्रमशः महाराज हुनु। सरकारबाट बाँधी बक्सीको रोल क्रम अनुसार अब सरकारपछि श्रीतिन महाराज हुने रोल जित जगदायको हो, उहाँलाई नागेर श्रीतिन हुने अधिकार हामी कसैको छैन। फेरि त्यसमा जगतजङ दाईको रोल काटिसकेको छ। उहिले 38 सालमा धीर शमशेरको दबावमा परेर रणोदीप सिंहले जगतजङलाई दण्ड दिएका थिए, त्यस कुरामा उनलाई पश्चाताप थियो, तर त्यो कुरा अहिले महाराजले भन्न चाहेनन्। 38 सालको कुरा तिमीहरू सबैले बिर्सिदेऊ, सकिँदैन, जगतजङले पनि बिर्सन पर्दछ, सबै मिलिजुली बस। त्यो कुरा बिर्सन सकिँदैन, जगतजङ दाईले पनि बिर्सन सक्नुहुन्न, हामी पनि कहिले बिर्सिँदैनौ। सरकारबाट हुकुम भएको आदर्शको कुरा भयो तर व्यावहारिक भएन महाराज। अघि भर्खर जगतजङलाई तैँले दाईको मान्यता दिएर गोडा ढोएको होइनस्? हो महाराज बुवा, तर नाता र राजकाजमा सम व्यवहार हुन सक्दैन। जगतजङ दाईलाई सरकारबाट 38 सालमा राजद्रोही ठहराई बक्सेर रोल काटिदिई बक्सेकोले अब उहाँलाई महाराज मान्न कोही भाइ चाहँदैनन्। उहाँ महाराज हुनुभयो भने यहाँ ठूलो रक्तपात हुन्छ, यस्तो हालतमा सरकार नेपाल नछोडी बक्सोस् महाराज बुवा। जङ र शमशेर खलक एकै कुल र घरानाका भए तापनि उनीहरूमा आर्थिक असमानताको कारणले गर्दा वैमनस्य उत्पन्न भएको थियो। झन छुल्याहरूले आफ्नो स्वार्थ सिद्ध गर्नका निम्ति दुवै परिवारमा चुक्ली चाक्ली पुर्याएर एकको विरूद्ध अर्कालाई सकेसम्म उकासेका थिए। यसको नराम्रो नतिजा स्वरूप 38 साल पर्वो भएको थियो। अहिले पनि शमशेरहरूको मनमा जगतजङ श्रीतिन भएमा हामी शमशेरलाई मार्छन् भन्ने पूर्ण विश्वास पर्न गएको थियो। जङहरूको मनमा पनि शमशेरहरू बदमास छन्, नङ्गा, नैतिक पतन भएका छन्। तिनीहरूसित सम्पर्क राखेमा अरू भाइ भारदारले मन पराउँदैनन् भन्ने भ्रम परेकोले जङ र शमशेर खलकको बीचमा हेलमेल थिएन, यसले गर्दा तिनीहरूको शत्रुता बढ्दै गएको थियो, एक अर्काको ज्यानी दुश्मन भए। महाराज रणोदीप सिंह आफ्ना भतिजाहरूमा मेलमिलाप गराउने प्रयासमा थिए तर सफल हुन सकेका थिएनन्। यसपल्ट पनि आफ्नो प्रयत्न विफल भएको देखेर रणोदीप अवाक भए, रातो मुख लगाएर केही नबोली फेरि राम नाम लेख्न थाले। कान्छी महारानी त्यही कुरा सुनेर बसिरहेकी थिइन्। झर्केर, चाहे कोही मरून चाहे कोही बाँचुन्, हामीलाई के वास्ता, हामी जान्छौ काशीवास भनिन् र खड्गलाई पीठ फर्काएर बसिन्। मामा केशर सिंहको मनमा जगतजङ श्रीतिन महाराज हुने कुरा सत्य हो भने शमशेरहरूले जुनसुकै अनैतिक काम गर्नु परे तापनि नेपालको राजनीतिमा आफ्नो हात माथि पार्नु पर्दछ भन्ने विचार थियो। त्यसैले महाराज महारानीको स्पष्ट कुरा सुनेर उसको मन काँपेको भए तापनि मुख रिसले गम्भीर थियो। माहिला, महाराजले खुब प्रभाव पार्न खोजेको तरिकाले खड्गको मुखमा सोझै हेरेर भने, तिमीहरूले जगतजङलाई पाखामा पार्न खोजेको जस्तो बुझ्छु, त्यसो गर्न पाउँदैनौ। यो शासन शक्ति जङ्गबहादुरले कमाएको हो, म उसको जेठो छोरालाई सुम्पेर जान्छु, तिमीहरूले जगतजङलाई श्रीतिन मान्नै पर्दछ। बाहिर केशर सिंहको मुख रगत चुहिएला जस्तो रातो भइसकेको थियो, भित्र भोटो पसिनाले नितृक्क। खड्गले पनि मुखको पसिना पुस्दै रुन्चे स्वरले बोले, 38 सालमा नै उहाँ पाखा पार्नु भइसकेको छ, आज मात्र हामीले पाखा पार्न खोजेका होइनौ महाराज। महाराजले नसुनेको जस्तो गरेर राम नाम लेख्न व्यस्त भए, तर महारानीले ठाडै उत्तर गरिन्, जुन शक्तिले महाराजबाट 38 सालमा जगतजङलाई बिगारी बक्सेको थियो त्यही शक्ति प्रयोग गरेर फेरि सपार्न सके बक्सिन्छ। काशीवास जान र जगतजङलाई श्रुतिन बनाउन महारानी बहुतै उत्सुक थिइन्, यस कुरामा महाराजलाई मुख्य प्रेरणा उनकै थियो। खड्गले सम्हालिएर बोले, म सरकारबाट हुकुम भएको मान्न तयार छु, तर दाई भाइ मान्दैनन्, खास गरेर जेजङ कमाण्डर इन चीफ दाई जो श्रीतिन महाराजको पहिलो उत्तराधिकारी घोषित हुनुभएको छ, उहाँलाई यो कुरा कसरी मान्ने होला? मलाई बाबू जस्तो देख्छन् भने मेरो कुरा मान्छन्, देख्दैनन् भने मान्दैनन्। जो जो मान्दैनन् तिनीहरूको अब मलाई केही वास्ता छैन। यति भनेर महाराज पुनः राम नाम लेख्न थाले। महाराजको स्पष्ट निर्णय कानभरि सुनिसकेपछि अब त्यहाँ बसेर अरू बढी कुरा कोट्याइरहनु खड्गका निम्ति लाभदायक थिएन। त्यसैले उनी काका काकीसित विदा भएर बाहिर निस्किए। महाराज राम नाम लेख्दै थिए, राम 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 राम। त्यसै गरेर केशव सिंह पनि राम राम जप्दै खड्गको पछि लाग्यो। राम 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 राम। पैतिस। सुन्नुभयो मामा, हजुरका महाराजको तरङ्गी कुरा सुने? निधारको पसिना पुस्दै बहुतै खिन्न र गम्भीर भएर सानो स्वरले मामा बोले। अब हजुरको चित्त बुझे मामा? केशव सिंहले केही बोलेन। यस मौनताको मतलब थियो सकारात्मक उत्तर। मूल ढोका बाहिर शिरोमणि आचार्य थियो। उसलाई देख्ने बित्तिकै खड्ग र केशव सिंहले माथि महाराजसित परेका गर्मागर्मी कुराबारे साउती गरे। अलिकति खड्गले भने धेरै जस्तो मामाले गरे र माथि महाराजसित परेको कुराबारे आचार्यले वृत्तान्त सुन्यो। धीर शमशेरले मृत्युशय्यामा आचार्यलाई मेरा छोराहरूले राम्रो काम गर्न लाग्दा मदत गर्नु, खराब काम गर्न लागे रोक्नु भनी आराएका थिए। त्यही धीरको अन्तिम वाक्य आचार्यलाई सम्झना भयो। तर शमशेरहरूको त्यो निर्दय योजनालाई असल भन्ने कि खराब आचार्यले छुट्याउन सकेन। खराब भनेर रोकोस् भने पछि शमशेरहरूको हत्या हुनु सम्भव थियो, असल भनेर मदत गरोस् भने हत्यारा कामलाई कसरी प्रोत्साहन गर्ने? यसरी आचार्य पनि केशव सिंह जस्तै जिल्ल पर्यो। खड्गलाई जिल्लिने फुर्सद थिएन। उनले घोडालाई पैया ठोके। मामा पनि घोडामा थियो, भानिजको पछि लाग्यो। मामा जानुस्, हाम्रो घर गएर भाइहरूलाई मैले बोलाएको छु भने खबर गर्नुहोस्। उहाँहरूलाई कहाँ पठाउने? हजुरले खबर गर्नुहोस्, उनीहरूले सबै कुरा बुझ्छन्। खड्गको वाक्यलाई थापाले आदेश सम्झेर भानिजहरू बोलाउन मोडिए। खड्ग बागदरबारभित्र पसे जहाँ कान्छी मैया उनको प्रतीक्षा गरिरहेकी थिइन्। के भयो माइला दाई? सबै कुरा मिल्यो। श्रीपाँचको सवारी यहाँ कति बेला हुन्छ? जगतजङ्ग श्रीतिन महाराज भएपछि अबोध नेपाल नन्दन पृथ्वीलाई राज्यच्युत गरेर नरेन्द्र विक्रमलाई श्रीपाँच महाराज अधिराज बनाउने भन्ने एक हल्ला थियो। अर्को त्यस्तै जोरदार हल्ला थियो श्रीपाँच जेठी युवराज्ञीकी पुत्री सानु शाहलाई राजगद्दीमा चढाउने र उनको अभिभावकको रूपमा नरेन्द्र विक्रमले काम गर्ने मतो भएको छ भन्ने। श्रीपाँच जेठी युवराज्ञी, जगतजङ र नरेन्द्रको योजना सफल भएपछि श्रीपाँच कान्छी युवराज्ञी अर्थात राजमातालाई भाँग्राको लुगा लगाएर देश निकाला गरिन्छ भन्ने पनि व्याप्त हल्ला चलेको थियो। यो हल्लाले गर्दा श्रीपाँच साह्रै चिन्तित थिइन्। रात दिन रुनु मात्र उनको काम थियो अचेल। श्रीपाँच अर्थात राजमाता र शमशेर खलकको एकै किसिमको जीवन र मरणको स्वार्थ मिलेकोले यी दुई थरी जगतजङको पतन चाहन्थे। यसै राजनीतिक परिस्थितिवास श्रीपाँचले बाध्य भएर आफ्नो सहोदर जङखलकलाई पाखा र वीरलाई काखा गर्नु परेको थियो। श्रीपाँच र वीरले कहिले गोदावरीमा कहिले बालाजुमा एकान्त पारेर कसैले सुन्नसम्म पनि नहुने गोप्य कुरा गर्नु परेको कारण यही थियो। षड्यन्त्र, हिंसात्मक षड्यन्त्र। उनीहरूले हड खोटेर पसिना चुहाए, काँधमा काँध जोडेर ठूलो मेहनत गरे, हिम्मतमा हिम्मत मिलाएर एकै उद्देश्य जीव र प्राण भए झैं ती अघि बढे। अहिले रणदीप सिंहको हत्या गर्नको लागि अन्तिम निर्णय लिनलाई बागदरबारमाथि खड्गको प्रतीक्षामा थिए। श्रीपाँच दिज्यूको सवारी माथि भएको छ। मायाले तुरन्त खड्गलाई उत्तर गरिन्। वीर शमशेर दाई पनि उही हुनुहुन्छ। यो षड्यन्त्रको भण्डाफोर भएमा वीर शमशेर मुगलान भाग्न सकुन् भन्ने हेतुले उनलाई हरिभक्त माथेमाको घर ओमबहालमा भूमिगत राख्ने योजना भएको थियो। तर वीर ओमबहालमा भूमिगत नबसेर बागदरबार आएको खड्गलाई चित्त बुझेन। तैपनि केही प्रतिक्रिया नदेखाएर उनी मैयासित माथि गए। शिरोमणिलाई भेट्यौ? वीरले भाइलाई देख्ने बित्तिकै सोधे। के हुने भयो माइला दाई? श्रीपाँचले सोधिन्। वीर र श्रीपाँचको प्रश्न एकैसाथ निस्कियो। सरकार सबै मिलिसक्यो, खड्गले निश्चिन्त भएर भने। आज मामालाई पनि चित्त बुझाए, शिरोमणिलाई पनि भेटे। माइला दाई, उनले बल गरेर काँपेको स्वरले बोलिन्, दिज्यु अर्थात जेठी युवराज्ञीको कानमा यो कुरा कदापि नपरोस् है। जेठी शाहजादी अर्थात जगतजङ्गकी पत्नी र दिज्यूको अचेल खुब साठगाँठ भएको देख्छु। जगतजङ्ग दाई श्रीतिन हुने भएकोले दिज्यू अर्थात जेठी युवराज्ञी भाँडामा न भुइँमा हुनु भएको छ खुसीले फुरुङ्ग। सानु साह बजिनीले त मलाई टेर्न छोडिसके, कसैले सुईको नपाउने प्रबन्ध मिलाएको छु। हो र? हो सरकार, सबै मिलिसक्यो। भाइलाई बोलाउन पठाएको छु, आइपुग्न लागे होलान्। श्री पाँच राजमाता वीर कान्छी मैया र खड्ग एकै कौजमा बसेर कानेखुसी गर्न थाले। जङ्गबहादुरको साहस र मर्दानापन उनका छोरीहरूमा धेरै गोता गएकोले त्यहाँ दुई लिङ्ग भए तापनि एकै उत्साह र हिम्मतको खासखुस थियो। अब श्री पाँच राजमाता र कान्छी मैया राम्रैसित रुन थाले। वीर शमशेर पनि निकै हडबडाए। खड्गको मुख पनि रगत चुहिएला जस्तो रातो देखियो। तर उनीहरूको मनमा निर्णय भएको हिंसात्मक विचार पहाड़ जस्तो अटल भइसकेको थियो। सरकार एक चाकरनी आएर श्री पाँच कहाँ हाजिर पुर्याई, तल रणशमशेर, चन्द्र, भीम र केशव सिंह थापा आएका छन्। सरकारको दर्शन चाहन्छन्। चारै व्यक्तिमाथि डाकिए। श्री पाँचलाई देखेर यी षड्यन्त्रकारीको हौसला बढ्यो। यस्तै विश्वास कुलहर श्री पाँचको मनमा पनि उत्पन्न भयो, तर केही बोल्न सकिनन्। मामा, हजुर दरबारको दक्षिणपट्टिको बगैँचामा बसिरहनुहोस्। त्यहाँ धाई सुसारे आउँछन्, उनीहरूसित मिलेर श्री पाँच महाराजा धीराज सरकारको सवारी यहाँ सुटुक्क चलाउनु। उहाँको दर्शन कसैले पनि नपाओस्। गइहाल्नुहोस्, राम्ररी होस गर्नु, कुनै काममा व्यत्यास नपरोस्। खड्गको आज्ञा पाउनसाथ मामा गइहाले। भीम शमशेर, तिमी गएर हाम्रो गारदबाट एक दर्जन नयाँ पिस्तोल र एक बाकस गोली लिएर आऊ। गइहाल, चाँडै जाऊ। भीम पनि हिँडिहाले। सरकारबाट पनि ती धाई सुसारालाई पठाइबक्सनु पर्यो। खड्गले हात जोडेर श्री पाँचलाई काम हराए। तिनीहरूलाई राम्ररी सम्झाइ बक्सनु पर्दछ। कहीँ श्री पाँच पृथ्वीलाई झ्यालबाट खसाल्दा व्यत्यास नपरोस्। श्री पाँच राजमाता जसङ्ग भइन् र बहिनीको मुखमा हेरिन्। उनी पहिले नै झस्किसकेकी थिइन्। शिरोमणि आचार्य शमशेर खलकको शुभचिन्तक हुनुको अतिरिक्त नामी ज्योतिषी थियो। उसलाई पनि यस षड्यन्त्रमा सम्मिलित गराउनमा चन्द्र भर्खरै मात्र सफल भएका थिए। सफल हुने बित्तिकै चन्द्रले आचार्यसित त्यस कामका निम्ति साइत मागे। आज बेलुका 10:45 बजेको साइत निस्कियो। आफ्नो योजना शुभ मुहूर्तमा पर्ने भएको देखेर खड्ग खुसी भए। वीर र रणलाई हौसला बढ्यो। ती चार भाइ श्री पाँच राजमाताको प्रतीक्षामा थिए। राजमाता धाई सुसारेलाई विदा गरेर आफू पुनः बैठकमा आइन्। उनका आँखाभरि आँसु थियो। रुन थालिन्। कान्छी मैया पनि रुँदै थिइन्। त्यहाँ मौनता छायो। यो दृश्यले रणशमशेरलाई दयाले प्रेरित गराएर हो कि या मनमा कमजोरी आएर हो, उनले अनौठो राय व्यक्त गरे जुन सामूहिक थिएन। सरकारलाई आज मन छैन भने एक दुई दिन पछि गरौं कि? सबै मिलिसक्यो, अहिले गर्ने, खड्गले ठाडै उत्तर गरे। चन्द्रलाई रण हिचकिचाएको जस्तो लाग्यो। कारण बुझ्नको लागि अदबसित उनको मुखमा हेरे अनि श्री पाँचतिर फर्किए। हो दाई, आजै गर्नुपर्दछ, श्री पाँचले रणको मुखमा हेरेर हिम्मतसित खड्गको समर्थनमा बोलिन्। गर्ने नै भएपछि किन आजै नगर्नु? दिजुले हुकुम भएको मनासिब हो। बाँकी कान्छी मैयाले पनि बाघे जस्तो भएर बोलिन्। अहिले नै गर्नुपर्दछ, फलामलाई आकार दिने हो भने तातेमा पिटे मात्र काम लाग्छ। यस कुरालाई वीरले पनि समर्थन गरेकाले 10:45 बजेको साइतमा त्यो कार्य गर्न जाने निधो भयो। त्यस दरबारको ढोका बाहिर ठूलो पाटे बाघ थुनेर राखिएको हुनाले त्यो दरबारको नाम बाघ दरबार रहेको थियो। त्यही बाघ अहिले संयोगवश गर्जन थाल्यो। त्यो गर्जनले शमशेरहरूलाई अरू बढी हिंसक र घातक हुन प्रेरणा मिल्यो। जति बाघ गर्जियो उति ती शमशेरहरू सुरा हुँदै गए। भीमले पिस्तोल ल्याई पुर्याए। सबै भाइ एकैसाथ भएर गोली भर्न लागे। जेठी आमापट्टिका वीर शमशेर एक्ला छोरा र माइली आमापट्टिका खड्ग, चन्द्र र भीम शमशेर तीन भाइ त्यस काममा अग्रसर भएका थिए। फेरि यो आयोजित षड्यन्त्रको नेतृत्व पनि खड्गको हातमा भएकोले यो गुप्त कार्यवाही सफल भइसकेपछि सौतेनी भाइहरूले बिमात्री एक्ला वीर शमशेरलाई पन्छाएर आफ्नो एकै भूमिका दाई खड्ग शमशेरलाई श्रीतिन बनाउँछन् कि भन्ने शंका वीरको मनमा उठेको थियो। त्यसै कारण उनी परिस्थितिको अध्ययन गर्नका निम्ति ओम बहालमा भूमिगत नबसेर यहाँ आएका थिए। सबै काम कुरा सन्तोषजनक रूपमा हुँदै थियो, तापनि उनको मनमा धुकचुक भएकोले ओठमा कलेटी पर्यो, थुक सुक्यो, कुरामा अझ आल्टालेपन थियो। माइला भाइ, हामीले आफ्नै हातले गोत्र हत्या गर्ने? धेरै गोत्रलाई बचाउनका निम्ति एउटा गोत्र हत्या गर्नै पर्यो। सबै भाइको पिस्तोल ठिक भयो। बहिनीले दाईहरूको कुरातिर ध्यान दिएर बोलिन्, आफैले गोत्र हत्या गर्नुको सट्टा अरूलाई हान्न लगाए हुँदैन? कसैलाई पैसा दिएर हान्न लगाउनुहोस्, आफैले गोत्र हत्या किन गर्नु? मैयाको सल्लाह खड्गलाई उचित लाग्यो। उपयुक्त मानिसलाई सम्झिनका निम्ति सोच्न थाले। एकछिनपछि खड्गले भने, डम्बर शमशेरलाई हनाउनु पर्यो। 1,00,000 रुपियाँ दिन कबुल गर्यौं भने उसले हान्छ। 1,00,000 रुपियाँ पाउने हो भने म हान्छु, चन्द्रले तुरन्त बोले। म पनि हान्छु। रण र भीम शमशेरले पनि चन्द्रको भन्दा ठूलो स्वरले एकसाथ काका मार्न कबुल गरे। वीर गम्भीर भएर सोच्दै थिए। खड्गले भित्ताको घडी हेरे, समय बाँकी थियो। चाकर्नीहरूले किस्तीमा खानेकुरा ल्याए, त्यहाँ रुचि कसैलाई थिएन। भाइ, खड्गले भीमलाई हराए, तिमी गएर डम्बर शमशेरलाई तुरन्तै यहाँ बोलाएर ल्याऊ। सानो माइला दाई अर्थात् डम्बर शमशेर तल ढोकामा हुनुहुन्छ, मैले उहाँलाई गोलीको बाकस बोकाएर ल्याएको, भीमले भने। द्वारे, तल ढोकामा डम्बर शमशेर कर साहब हुनुहुन्छ अरे, कान्छी मैयाले द्वारेलाई हराइन्। एक किस्ती खानेकुरा तल कर्नेल साहबले लगिदे। किस्ती भरि खानेकुरा लिएर द्वारे तल गए। भीम शमशेर माथि बैठकमा गएपछि डम्बर शमशेरलाई ढोकामा एक्लै बस्नु उनको प्रतिष्ठाको हत्या गर्नु हो भन्ने लाग्यो र उनी अर्को माथिल्लो बैठकमा गएर आसन जमाइसकेका थिए। संयोगवश त्यही बेला ढोकामा रणोदीप सिंह महाराजको हजुरिया कर्णेल समर बहादुर आइपुगेको थियो। द्वारेले उनलाई डम्बर शमशेर कर्णेल साहब भनी ठाने। कान्छी मैया मालिकनीबाट कर्णेल साहबलाई खानेकुरा पठाइबक्सेको भनेर द्वारेले हातको किस्ती ढोकाको फलैचामा राखिदिए। कर्णेल डम्बरलाई पठाएको नास्ता कर्णेल समरले बुत्याउन लाग्यो। निकै समय बित्यो। द्वारेलाई बोलाएर खड्गले भने, द्वारे जा, डम्बर शमशेर कर साहबले तल खाइसक्यो होला, माथि बोलाएर ले। द्वारे फेरि तल गए। उसले समरलाई अझ डम्बर भन् ठानेकी थिए र कर साहबले खाइसक्नु भएको भए माथि पाल्नु पर्यो रे भने। नानी, एक रिकापी चराको मासु ल्याइदिनुहोस्, अलि पुगेन, हात चाट्दै कर्णेल साहबले भन्यो। त्यही कुरा द्वारेले माथि भन्न आए। डम्बरले थप्न मागेको भनी ठानेर कान्छी मैयाले एक रिकापी मागेकोमा चार रिकापी, त्यही पनि छातीका असल चौटा छानी छानी पठाइदिन्। कर साहबलाई कबाब मासु, अलिकति सेकुवा र सिक्ना थप्नु पर्यो रे भन्न द्वारे फेरि माथि आए। डम्बरको खान सक्ने शक्ति देखेर वीर लगायत सबै दाई भाइ जिल्ल परे। कान्छी मैया आफ्नो घरमा बनेको परिकारको स्वादिष्टतामा गौरव गर्दथिन्। कर्णेलले माघे बमोजिमको परिकार तल लगियो। द्वारे नानी, मेरो जहानका निम्ति पनि एक भाग बिन्ती गरिदिनु पर्यो, म घर लैजान्छु, साह्रै मिठो रहेछ। द्वारे माथि आए र कर्णेलको माग कान्छी मैयालाई भनिदिए। डम्बर शमशेरको माग सुनेर वीर र भाइहरूका कान राता भए, आपसमा मुख हेराहेर गर्न थाले। कान्छी मैयाले पनि शमशेरहरूलाई घरमा मुस्किल छ भनेको सुनेकी थिइन्, तर यतिसम्म गिरेका होलान् भन्ने ठानेकी थिइनन् र जिल्ल परिन्। द्वारे जा, तल गएर कर साहबले माथि बोलाएर ले, वीरले हराए। समर बहादुर माथि आयो। डम्बर शमशेरको प्रतीक्षामा बसेका दाजुभाइ समरको मुख देखेर खङरङ्ग भए। समर पनि टेबुलमा थुपारिएको हतियार, शमशेरहरू र श्रीपाँचलाई देखेर त्यसरी तर्सियो। उसको तालिमे आँखा र कान स्वतः चङ्ख र टाठो भयो। त्यहाँको रहस्यमय गुपचुपको वातावरण पनि उसले देख्ने बित्तिकै चाल पाइहाल्यो अनि उसले श्रीपाँचलाई दर्शन गर्ने होसे हराएर चिच्याउन थाल्यो। कटुवाल कर्णेल साहब, बिजुली कारण, महाराजको दुवाई, मुख्य जर साहब जगतजङ, मुख्य जर साहब। त्यहाँ समर बहादुरलाई गुहार दिने कोही भएनन्। बरु डम्बर अर्को बैठकबाट दगुर्दै, हतारिँदै र निसासिँदै घटनास्थलमा आइपुगेर समरलाई पक्रिने काममा दाजुभाइलाई मदत गर्न लागे। समर थन्कियो, तैपनि चिच्याएर सकेसम्म ठूलो स्वरले कराउन थाल्यो, जगतजङ जर साहब, जगतजङ जर साहब, जगतजङ जर साहब, मुख्य जर साहब, जगतजङ जर साहब। माथि बुइगलमा थुन्निएकोले अब समरको स्वर कसैले नसुन्ने नै भयो। तैपनि ऊ चिच्याउँदै थियो, महाराजको दुहाई, जगतजङ जर साहब, जगतजङ जर साहब आदि। 36 जगतजङ रातको 11 बजे भोजन गर्ने र 12-1 बजे सुत्ने भएकाले अरू ठाउँमा रात पर्दा मनहरा दरबारमा दिन, अन्त दिन हुँदा त्यहाँ रात भएको जस्तो प्रतीत हुन्थ्यो। सबै चाकरी गर्ने भारदारहरू आफ्नो घरमा रात्रि भोजन सकेर जर्नेल र शाहजादीको दर्शन गर्न आउँदथे। मनहरा दरबारका कारिन्दाहरूले पनि त्यति नै बेला सोधसाथको काम लिएर उपस्थित हुनु पर्दथ्यो। अहिले धमाधम चारैतिरबाट भारदार र कर्मचारीहरू भेला हुन लागे। जगतजङ स्वृतिन भएको उपलक्ष्यमा देखाउन तयार पारिएका नाचहरूको आज अन्तिम रिहर्सल भएकोले त्यहाँ अहिले चाकरीवालको विशेष घुइँचो थियो। जगतजङको पुनरागमनपछि मृत धीर र उनका शक्तिरहित छोराहरूको कुरा काट्नु घर घरमा मुख्य कर्तव्य भएको थियो, चलन र परम्परा। नाच शुरू भयो। जर्नलको पूरा ध्यान तलको नाचमा भए तापनि शाहजादीले बीचबीचमा कुरा गरेर लोग्नेलाई अल्मलाउन लागिन्। भोलि वीर शमशेर देवर राहुल पिण्डी जानको लागि हामीसित विदा हुन कति बजे आउनुहुन्छ? यो खबर बुझ्नका निम्ति मैले समर बहादुरलाई आउन भनेको थिएँ, खै त्यो अझसम्म आएन भनेर जगतले नाडी घडी हेरे। ठिक 10 बजेको थियो। शाहजादीले राहुल पिण्डी जाने अफिसरहरूलाई भोलि सगुन दिने समयमा लगाउने आफ्नो नयाँ लुगा र गहना झिक्न लागिन्। यस काममा सुसारीहरू पनि मालिकनीलाई मदत गर्दै थिए। महाराज, म हुने तिमी किन त्यसरी ठाँटिने? हामी पनि बडा महारानी हुन पाउँछौ नि। हाँसु गर्नको लागि लोग्नेले कुरा झिकेका थिए। स्वास्नीले पनि मिल्दो जवाब दिइन्। जगत चुरुटको धुवा फुक्दै केही सोचिरहेका थिए। निकै बेर पछि बोले, साजादी, खै समर बहादुर अझ आएन? अघि नै आइपुग्नु पर्ने, त्यो अबेर गर्ने मानिस होइन। आज के भयो? छोरा अर्थात् नाति जर्नेल खाल मल्ली होला भनेर शाहजादीले थापाथली सम्झिन् जहाँ नाति जर्नेल बस्दथे। सायद लोग्नेले फेरि विचारमा व्यस्त भएको किसिमले भने, वीर शमशेर भाइ मसित विदा नभई जाने विचार गर्यो कि कसो? समर बहादुर नायकको एक कारण त्यो पनि हुन सक्दछ। होइन होला, वीर शमशेर देवरले किन त्यसो गर्नुहुन्थ्यो? तिनीहरू साह्रै अप्ठ्यारा छन्, तिमीले उनीहरूको बानी चिनेकै छैनौ। लोग्नेको मुख रिसाएको जस्तो देखेर स्वास्नीले केही भन्न सकिनन्। उनको मुख पनि मलिन भयो। अर्को चुरोट सल्काएर लोग्नेले फेरि भने, तिनीहरूलाई मैले आफ्नो हैकममा राख्नको निम्ति तर्साउने हेतुले एक दुई वचन के बोलेको थिएँ, त्यस कुरालाई तिलको पहाड बनाएर मलाई र महाराज रणोदेव बुवालाई खतम गर्नुपर्छ भन्ने हिँड्छन् रे। कस्ता उल्लु होलान्, जहाँ कंगाल उही चण्डाल भनेको साँच्ची हो। के हुकुम भएको त्यस्तो नराम्रो वचन? आँखी भाउ घुम्च्याएर शाहजादी बोलिन्, भाइहरूलाई पनि त्यसो हुकुम हुनुहुन्छ? बाबु अर्थात धीरको रिस छोराहरूमाथि पोखेर के फाइदा? अब सरकार महाराज होइ बक्सेपछि सरकारबाट तिनीहरूलाई निगार नगरी बक्से ती बिचरा कहाँ जाउन्? बाबुले तिनलाई चार पैसा कमाइदिएको छैन, त्यत्रो ठूलो जहान के गरेर पाल्ने तिनीहरूले? धनदिज्यू अर्थात वीरकी पत्नीलाई साह्रै दुःख छ भन्ने सुन्छु। गरीब भयो भन्दैमा सबले खेदो गर्नुहुन्न, मलाई चित्त दुख्छ। मैले खेदो गरेको छैन, तिनको बुद्धि सप्रियोस् भनेर अलिकति तर्साउने मात्र मेरो विचार थियो। कुरालाई बङ्ग्याएर मेरो विरुद्ध षड्यन्त्र गर्ने धम्की दिन्छन् रे भन्दै जग्गा झ्यालमा गएर नाच हेर्न थाले। शाहजादी पनि लोग्नेसँगै झ्यालमा पुगिन्। तल नाच घरमा हिन्दी गीत गाएर कुसुम लताले एकल नृत्य गरिरहेकी थिए। माथिबाट ताली निकै बेर बजिरह्यो। त्यो नाचको अन्त्य भयो। जगत र शाहजादीले सबै कलाकार र निर्देशकलाई बक्सिस दिए। त्यसमा काम गर्ने सबैलाई इनाम मिल्यो। पुरस्कार वितरणको काम सकिने बित्तिकै त्यही नाट्यशालामा अर्को हत्या नामक नाटक शुरू भयो, जुन खेलको रचयिता कप्तान केशर र सुब्बा भोला थिए। त्यो खेलको पहिलो दृश्यमा त्रिपुरासुर राक्षस, तारकासुर, विद्युत माली र माय चार दैत्य देखा परे। पहिलो राक्षसले हम वीर शमशेर हैं भन्यो, दोस्रोले आफ्नो नाउँ खड्ग शमशेर, तेस्रोले रण शमशेर, चौथाले चन्द्र शमशेर बताए। यी चारै राक्षसको हातमा तरवार र अर्कोमा खपरू थियो। फेरि अर्का दुई राक्षस देखा पर्न आए, जसको हातमा गल र खन्ती थियो। एकले भीम शमशेर र अर्कोले आफ्नो नाउँ जुद्ध शमशेर भन्यो। फेरि एक हुल राक्षसको त्यहाँ प्रवेश भयो, जसले बाँकी सबै शमशेर भाइको नाउँ काडेर आफ्नो परिचय दिए, तर त्यहाँ देव शमशेरको नाउँ उल्लेख थिएन। त्यो दृश्य देखेर भारदार सबै रमाए। जगतजङ र शाहजादीलाई खुशी पार्ने नियतले ती भारदारहरू ठूलो मुख बाहेर हाँस्न थाले। तर जगतजङलाई यो खेल मन परेको थिएन। उनले स्वास्नीको मुखमा मनछाया बुझ्नका निम्ति हेरे। शाहजादीलाई पनि यो खेल बिल्कुल चित्त बुझेको रहेनछ। सरकार, शमशेर देवरहरूको बेइज्जतीमा हाम्रो पनि बदनाम हुन्छ। हामी बेग्ला बेग्लै हाँगाका भए तापनि हाम्रो मूल जरो एकै हो, किन यसरी आफ्नो नाक काटेर अरूलाई अपशगुन गर्न खोजी बक्सिन्छ?
हो, ठिक भन्यो शाहजादी, यस्तो घृणा उत्पन्न हुने खेल बनाएका रहेछन्, मलाई यादै भएन।
बिन्ती छ, यो नाच बन्द गर्न हुकुम बक्सियोस्। नाच रोक्ने आदेश तल पठाइयो। जगतजङले अँध्यारो मुख लगाएर भने, तिम्रा शमशेर देवरहरूले सबैलाई चिढाएका रहेछन्। भाइ, भारदार, गुरु, पुरोहित सबै तिनीहरूसित रुष्ट छन्। तिनलाई फौज र निजामती कर्मचारीले देखिसहँदैनन्। म छु र तिनलाई कसैले केही गर्ने हिम्मत गरेका छैनन्, न त नेपालका जनताले तिनलाई ढ्वाङ ठटाएर मुगलान थपाइसक्ने थिए। यो नाच रोकेर मात्र के गर्ने? तिम्रा शमशेर देवरहरूको बुद्धि कहिले आउने होइन? लोग्ने मलिन मुख लगाएर झ्यालबाट भित्र कोठामा गए। स्वास्नीले पनि त्यसै गरिन्। केशर र भोलाले धेरै मेहनत गरेर यो खेल तयार पारेका थिए। ती माथि हात जोड्न आइपुगे। सरकारलाई शमशेरहरूले रुवाएको हामीले बिर्सेका छैनौं। सरकारहरूबाट यति चाँडै बिर्सी बक्सिसकेछ, बीस नभएको सर्प काम लाग्दैन। त्यस्तै मानिसमा पनि एक हुनु पर्दछ। सरकार श्री तीन महाराज भइबक्सेपछि पनि यिनै दुष्ट शमशेरहरूमाथि दया दृष्टि बक्सने हो भने हामी मुगलान भाषी पनि हुन्छ। हामीलाई अहिले नै विदा बक्सियोस् या मारी बक्सियोस्,
हामी मर्न चाहन्छौं तर यी शमशेर खलकलाई हेर्न सक्दैनौं। यी हाम्रा शत्रु हुन्, राजद्रोही हुन्, देशद्रोही हुन्। जगतले केही भन्न सकेनन्। उनको दुई मन भयो, खेल चालू राख्ने कि रोक्ने। तलबाट भारदारहरूले पनि केशर र भोलाले जस्तै गरेर रोषपूर्ण आवाज उठाएर नाटक चालू राख्न माग गरे। आफ्नो निर्धारित नाचको खेल सकेर नर्तकी कुसुम र हसिना जो अहिले जगतजंग र शाहजादीलाई चमर हम्किरहेका थिए तिनले पनि त्यो नाटक चालू राख्न अनुरोध गरे। यसरी सबैले आग्रह गरेको खेललाई जगतजंगले एकाएक बन्द गराउन उचित देखेनन्। शाहजादीले पनि केशर र भोलालाई नाच रोक्नमा कर गर्न सकिनन् किनकि उनको मनमा केशर र भोलाको मनोकामना पनि एक हो जसद्वारा रणोदीप सिंहले निकट भविष्यमा जगतलाई राजकाज सुम्पन्ने भएका छन् भन्ने परेको थियो। त्यसैले जोइपोई नाच हेर्न झ्यालमा फेरि गए। नाच चलिरहेको थियो। शमशेरहरूलाई एकै चिहान पार्न लागेको दृश्य देखियो। जगतको मन पनि विचलित भयो र एक दिन रणोदीपले जगतजंग तैले शमशेर खलकलाई मार्नका निम्ति सुसारीहरूलाई तालिम गर्दैछस् भन्ने हल्ला गर्दछन्, के यो कुरा साँचो हो भनेर हाँसो गरेका थिए। त्यो कुरा जगतलाई सम्झना भयो र जिब्रो टोकेर डराए। त्यति बेला तल रंगभूमिमा वीर शमशेर लगायत सबै शमशेरका लास पल्टिसकेका थिए। खालि एकजना शमशेर त्यहाँ नभएकाले उनी कतै जीवित होलान्, नत्र अरू सबै शमशेर भाइको एकै चिहान भएको दृश्य देखियो। खेल रोकियो, पर्दा खसेको थिएन। श्री पाँचको लङतिरबाट श्री तीन रणोदीप सिंहको लङपट्टि जानको निम्ति खड्गले पर्खाल चढे। रण र चन्द शमशेर छानामा उक्ले। भीमले खड्गलाई मदत गर्दै थिए, डम्बरले चोटामा हाम फाले। यसरी षड्यन्त्रकारीहरू महाराज रणोदीप सिंहको ढोका बाहिरको चोठामा सजिलैसित पुगे। ढोकाको पालमा खड्गले चियाएर कोठाभित्र हेरे। त्यहाँ बत्ती बलिरहेकोले महाराज केही लेखिरहेका र सुसारीहरूले उनको गोडामा तेल मालिस गरिरहेको देखियो। सुब्बा बलमानले बनारसको धार्मिक दंगाको समाचार सकेर बेलायतको आर्थिक प्रगतिबारे छापा पढेर महाराजलाई सुनाउन थाल्यो। बलमान, महाराजले सोधे, बेलायतको प्रधानमन्त्री आफ्नो कार्यभारबाट मुक्त हुन चाहेमा उसको उत्तराधिकारी को हुन्छ? त्यहाँ प्रधानमन्त्री छानिने प्रथा छ महाराज। कसले छान्छ? जनताले। नेपालमा प्रधानमन्त्री बदलिँदा कोही काटिने, कोही मारिने, कोही देश निकाला गरिने परम्परा थियो। अहिले आफूलाई पनि प्रधानमन्त्री पद भालुको कम्पट जस्तै भएको उनले अनुभव गरेका थिए। त्यसैले होला बलमानले बेलायतको प्रजातान्त्रिक प्रथाको अवगत गराउँदा उनी खुशी भएर मुसुक्क हाँसे, जुन हाँसोको अर्थ हुन सक्दछ बेलायतको व्यवस्थाप्रति उनको आस्था। बलमान, तँलाई बेलायतको राजनैतिक व्यवस्था ठिक लाग्छ कि यहाँ नेपालको? नढाटेर मनमा लागेको सत्य कुरा भन्। पारिवारिक शासनको ठेक्का भएको देश नेपालमा कसैले पनि मनमा लागेको साँचो भावना व्यक्त गर्न सक्दैनथ्यो, न शासकलाई सत्य कुरा सुन्ने सौभाग्य मिल्दथ्यो। त्यसै हुनाले एक भारदारको हैसियतले बलमानले भन्यो, महाराज, ताबेदारलाई बेलायतको व्यवस्था ठिक लाग्दैन। किन बलमान? त्यहाँ हो हल्ला ज्यादा हुन्छ, काम भन्दा कुरा धेरै गर्छन्, पापको डर कसैलाई छैन, सबै भ्रष्ट छन्। पापदेखि तर्सिने रणोदीप सिंह बलमानको मुखबाट बेलायतको व्यवस्थाको वर्णन सुनेर झसङ्ग भए अनि आफ्नै व्यवस्थामा श्रद्धा बढाएर फेरि राम नाम लेख्न लागे। रणोदीप सिंहको कोठाभित्र भएको सबै शान्त वातावरण खड्गले बाहिर बसेर ढोकाको पालबाट राम्ररी अध्ययन गरे। त्यो ढोकामा भित्रबाट छेस्किनी लागेको पनि उनले अन्दाज काटेरै मनन गरे। महाराजको कोठामा छेस्किनी कहिले हालिँदैनथ्यो। आज ढोका बन्द गर्दा संयोगले स्वतः छेस्किनी लाग्न पुगेछ, जसले गर्दा शमशेरहरूका निम्ति ठूलो अदृष्ट भवितव्य परेको जस्तो हुन गयो। त्यो ढोका कसरी खोल्ने समस्या पर्यो। खड्ग, रण, चन्द्र र भीम चार भाइले पुनः साउती सल्लाह गर्न लागे। डम्बर पनि उभिएर खड्गको आज्ञा पालन गर्न कसिएका थिए। बागदरबारमा भएको सल्लाह बमोजिम रणोदीप सिंहमाथि गोली चलाउनका निम्ति डम्बर एकजनालाई मात्र महाराजको कोठाभित्र पठाउने तय भएको थियो, तर अहिले अन्तिम क्षणमा दाजुभाइले डम्बरलाई मात्र त्यत्रो खतरनाक काममा विश्वास गर्न उचित देखेनन् र ऐन मौकामा विचार बदले। खड्ग र रण पनि डम्बरसँग महाराजको कोठाभित्र पस्न अघि सरे। महाराजको कोठाको ढोका अझै बन्द थियो। सशस्त्र 700 बिजुली गारद महाराजका सुरक्षाका निम्ति दिनरात त्यस क्याम्पभित्र घुमिरहेकाले ती पाँचजना शमशेर खतराको हाताभित्र पुगिसकेका थिए। अब तिनले सानो गल्ती गरेमा पनि तिनको ज्यान जान्थ्यो। महाराज बुवा, भीमले कोठानेरबाट पत्यार पर्ने स्वरले बोले, रावण पिण्डी जाने बारे विन्ती गर्न हाजिर भएको, लेगेसनबाट बहुतै जरूरी चिठी आएको छ। रावल पिण्डीमा हुने सैनिक प्रदर्शनका निम्ति दिल्ली दरबारमा नेपालले हिन्दुस्तानका राजाहरूको लहरमा बस्न अस्वीकार गरेर विदेशी स्वतन्त्र राष्ट्रको लहरमा आसन ग्रहण गर्ने माग पेश गरेको थियो। यसबारे अंग्रेज र नेपालको बीचमा धेरै वाद विवाद चलिरहेकोले कुरा टुङ्गिएको थिएन। महाराज चिन्तित थिए। विदेश विभाग भीम शमशेरको माथहतमा भएकोले उनको त्यहाँ असामयिक आगमनको झुट्टा कथन सोझा रणोदीप सिंहलाई पत्यार पर्यो र उनले सुब्बा बलमानलाई ढोका खोल्न आज्ञा दिए। बाहिर खड्गले बिस्तारै बत्ती निभाए। भीम शमशेर भर्याङको फेदमा तैनात गरिए। चन्द्र माथि चोटामा बसे। ढोका खुल्यो। सर्वप्रथम डम्बर शमशेर अनि खड्ग र रण शमशेर कालको रूपमा महाराज रणोदीप सिंहको कोठाभित्र बसे। ती सबै आदताईको हातमा माउजर पिस्तोल थियो। उनीहरूलाई देख्ने बित्तिकै आमै भनेर सुसारीहरू चिच्याए, कहालिँदै खोप्टो परे, कसैले पिसाब फुस्काए, कोही बेहोस भए। महाराज एक सुरसित राम नाम लेखिरहेका थिए। तीन चार व्यक्ति एकाएक वात्त कोठाभित्र पसेको देखेर उनको एकाग्रता छिन्न भिन्न भयो। क्या हो भनेर उनी हात्तिए। उनले पहिले कालो लामो कोट लगाएको डम्बर शमशेरलाई चिने अनि रणलाई देखेपछि खड्गको मुखमा हेरे। डम्बरलाई स्वास्नीको कुरा सुन्ने मानिसको गति यही हुन्छ, पहिले भन्नु अनि मात्र रणोदीपमाथि गोली चलाउनु भन्ने खड्गको आदेश थियो। सोही मुताबिक गर्नलाई डम्बरले भरेको पिस्तोल रणोदीप सिंहको छातीमा दागे, तर डम्बरको बोल्दा भकभकाउने बानी भएकोले स्वास्नीको भन्दा भन्दै उनले समय धेरै बिताए, गोली चलाएनन्। उनको पिस्तोल रणोदीप सिंहको छातीमा दागेको दागे रह्यो। न मनको कुरा उनको मुखबाट निस्क्यो, न पिस्तोलबाट गोली छुट्यो। महाराजले भयत्रस्त अनुहारमा आँथिएर सान्दानीका छोराहरूले पनि मलाई मार्न आएको भन्ने समय पाए, तर डम्बरले अझ पिस्तोल चलाउन सकेनन्। उनले काकालाई पिस्तोल दागेको दागे स्वास्नीको कुरा गर्दै थिए, ढङ खड्गले अघि सरेर गोली छोडे। त्यो गोली रणदीप सिंहको मुखमा लाग्यो। उनको मुखबाट दाँत झर्नु र रगतको भेल देखा पर्नु एकैसाथ भयो। ढङ ढङ डम्बर र रणको गोली फेरि एकैसाथ छुट्यो। दोस्रो गोली रणदीप सिंहको निधारमा र तेस्रो छातीमा लाग्यो। महाराजले अय्या भन्न पनि पाएनन्। अचेत भएर उनको वृद्ध शरीर आधा ओछ्यानमा आधा जमिनमा पर्ने गरेर खस्यो। ढङ भीम शमशेरले उनलाई तैनात गरिएको स्थानबाट आएर रणदीप सिंहको मृत शवमाथि गोली चलाए। यसको मतलब थियो रणदीप सिंहलाई गोली हान्ने भाइलाई लाख रुपियाँ दिने निर्णय भएको हुनाले त्यही लाख रुपियाँ नपाइएला भन्ने लोभले भीमले मरिसकेको लासमाथि गोली चलाउनु परेको। चार पटक पिस्तोल लगातार पड्केको आवाज सुनिने बित्तिकै 700 सशस्त्र बिजुली गारदका तालिमे जवानहरू महाराजको सुरक्षाका निम्ति गारदबाट हुर्रिँदै दरबारभित्र पसे। कोही फौज भराङ उक्लन लागे, कोही झालबाट, कोही कौशीबाट महाराजको कोठामा जान अघि बढे।
मार काट बदमासले देख्ने बित्तिकै गोली ठोक, यहाँ पिस्तोल पड्काउने को हो?
महाराजको सवारी कहाँ? यो हल्ला शान्त गर्ने अभिप्रायले भर्याङको शिरबाट खड्ग शमशेरले कड्केर गारदका जवानलाई आदेश गरे,
पक कटवाल कर्नेल त्यही रोकी।
अन्धकारमा खड्गलाई कसैले देखेनन्, तर कटवाल कर्नेलले उनको स्वर चिनेर फौजलाई रिटायर रिटायर भन्ने अर्डर गर्यो, किनकि खड्गले यस काममा कटवाल कर्नेलसित मत मिलाइसकेका थिए। भर्याङको गारद थामियो, तर झ्यालबाट र कौशीबाट उक्लेका अफिसर र फौज रोकिएनन्। तिनीहरू आतताईको प्राण लिने र महाराजको सुरक्षा गर्नका लागि जोसिएर माथिल्लो तलामा उक्लन थाले। चारैतिर कोलाहल मच्चिँदै थियो। दुष्कर्मीहरूको प्राण लिने दृढ संकल्पको साथ वायु बेगले हुर्रिँदै भर्याङको दुई तीन खुण्किला एक फड्काले उक्लदै फौज र अफिसर माथि आउँदै थिए। ती शमशेरहरूको सामुन्ने आइपुगे, जहाँ तिनीहरू काकाको रगतले मुछिएको हात र मुख लिएर खड़ा थिए। अब ती हत्याराहरू रातै हात पक्राउ पर्ने भए या पक्राउ पर्ने अगावै मारिने भए। यी षड्यन्त्रकारीलाई धेरै अफिसर र सिपाहीले चिन्न सकेनन् र तिनीहरूमाथि गोली प्रहार गर्नका निम्ति कसैले बन्दुकमा टिकटको घोडा चढाए, कसैले केप मिलाए। श्रीतिन महाराजको दरबारभित्र बलात् प्रवेश गर्ने व्यक्तिलाई मार्नका निम्ति कसैबाट आदेश हुनुपर्ने आवश्यक थिएन। त्यस्ता अपराधीलाई देख्ने बित्तिकै ठाडै गोली ठोकी मारिदिनु भन्ने प्रचलित जंगी कानून थियो। शमशेरहरू मारिने पक्का भए। यतिकैमा चन्द्र शमशेरले एक अफिसरलाई चिनेछन् र कान्छा मामा भनेर सम्बोधन गरे। भीम शमशेरले जेठा फुबाजु भन्दै अर्को अफिसरलाई त्यसै गरेर चिने। रण शमशेर तेस्रो अफिसरलाई भान्जा दाई भन्दै अंकमाल गर्न आइपुगे। यी अफिसर धीर शमशेरका 300 कुटुम्ब मध्येका थिए जसलाई उनले आफ्नो घरमा उहिलेदेखि सकी नसकी पालेर आफू कमाण्डर इन चीफ मुख्तियार भएको समयमा सैनिक सेवामा नियुक्त गराएका थिए। यिनी र शमशेरहरू एकै कोख र काखका जस्तै भएर हुर्केकाले शमशेर भाइले देख्ने बित्तिकै यिनीहरू सपेराको साँप जस्तै भएर ठण्डा भए, बोल्न सकेनन् र अदब साथ सलाम गरे। तर केही कुरा नबुझेकोले अलमल्ल परे। यी अफिसर धीरका साला जेठान थिए, आफ्ना भानिजहरूलाई बचाउन मर्न मेटिन तयार परे। ठिक यही बेला रिटायर रिटायर भन्दै कटवाल कर्नल देखा पर्यो र फौजका जवानहरूलाई शान्त गर्ने प्रयत्न गर्न थाल्यो। अनि बल्ल खड्गको वाक्य फेरि खुल्यो, तर भर्याङमा भएका फौजलाई र आफ्नो नजिक आइसकेका हतियारधारी टोलीलाई भन्न शुरू गरे, बिजुली गारद, त्यहाँ हल्ला नगर, मेरो कुरा सुन। हामीले जङ्गबहादुर महाराजबाट बसालिएको रीतिथिति कायम राख्नका निम्ति आफ्ना खुद काकामाथि हात छोड्नु पर्यो। महाराज रणोदीप सिंह मारिनु भयो, उहाँ मारिनु भएकोमा कसैलाई दुःख छ भने सबैभन्दा दुखी हामी छौं। तर के गर्नु, देशको हितको लागि, राजगद्दीको संरक्षणको लागि हामीले गोत्र हत्या गर्नबाट पनि हट्नु भएन। तिमीहरू यहाँ महाराजको हजुरिया काम गर्दथ्यौ, अब हामी तिमीहरूलाई नै विश्वास गर्नेछौ, गारदमा फर्केर जाओ। निरुत्तर भएर आधा फौज तल ओर्लन लाग्यो। अलिकति फौजले काका मरेकोमा भतिजालाई चासो छैन भने हामीलाई के खाँचो भन्ने सम्झेर मन मार्यो। अलिकति फौजीले रणदीप सिंहको मुख हेर्ने माग गरे, लौ हेर महाराजको गति भन्दै हत्याराहरूले रणदीप सिंहको लासलाई रक्त कुण्डबाट लत्याएर भर्याङबाट खुरमुराइदिए। त्यो मृत महाराजको शव कहिले भित्तामा कहिले डण्डीमा ठक्कर खाँदै भर्याङको एक छेउमा चारचित हुन पुग्यो। अझ लासबाट रगत चुहिँदै थियो, तब रातो रातो रगत, तब 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 तब।
वीर शमशेरको मनमा श्रीतिन महाराजलाई मार्न गएका भाइहरूको षड्यन्त्रको भण्डाफोर हुन्छ कि भन्ने एकातिर डर थियो, फेरि अर्कोतिर भाइहरू सफल भएर आए पनि उनीहरूले खड्ग शमशेरलाई श्रीतिन महाराज बनाएर आफूलाई पनि रणदीपका हालतमा पुर्याइदिन्छन् कि भन्ने शंका उठ्यो। तर त्यो भएन। रणदीप सिंहको हत्याकाण्डको 35 मिनट पछि खड्ग शमशेरले बागदरबार आइपुगेर श्रीतिन महाराजको 3 चाँद भएको पगरी र बिजुली गारद दाई वीर शमशेरलाई सुम्पिदिए। उनको भाग्य सूर्य उदायो। माइला दाई कान्छी मैयाले आएर खड्गलाई भनिन्, पहिले हात मुख धुनुहोस्, सबै रगतै रगत लागेको रहेछ, अनि मात्र श्री पाँच दिज्जुको दर्शन गर्न उचित होला। बागदरबारमा श्री पाँच राजमाता लगायत सबै महिला वर्गको आँखामा आँसु थियो। रणदीप सिंहको हत्या भएको र जङ खलकको सम्भावित पतनलाई सम्झेर सबै रोए। त्यहाँको परिस्थितिले गर्दा ठूलो स्वरले रुन नभए तापनि विरहले सबै कुण्ठिए। अरूको कुरा परेजाओस्, खुद वीर शमशेरकी जेठी पत्नी धन हजुरीले पनि शाहजादीलाई सम्झेर मन थाम्न सकिनन् र बेस गरी रुन थालिन्। त्यही हालत थियो बाघकी कान्छी मैयाको पनि। बहिनीको यस्तो शोकाकुल हालत देखेर खड्गलाई उनको भनाइ तुरन्त मान्न करे पर्यो र हातमुख धुन स्नान कक्षमा गए। पटाङ्गिनीमा ब्यान्ड बाजा प्राइड अफ गोर्खा बोली बजिरहेको थियो। त्यही बोली सुशेलीले गुनगुनाउँदै खड्गले नुहाए, लुगा फेरेर श्री पाँच कहाँ पुगे। रण चन्द्र भीम र डम्बरले पनि त्यसै गरे। सत्र भाइ शमशेर सामेल हुन आइपुगे। अनि खड्गले राजमातालाई हँसाउने उपाय सोचे। उनले रणदीप सिंहको कोठामा प्रवेश गर्दा त्यहाँका सुसारीले पिसाब फुस्काएको र सुब्बा बलमानको सातो गएर भित्तामा तस्विर जस्तै टाँसिन पुगेको भाव लगाए। कान्छी मैयाको आँखाभरि आँसु भए तापनि हाँसो फुस्कियो। श्री पाँचले पनि त्यसै गरेर हाँसिन्। अनि चन्द्र शमशेर अघि सरेर खड्गले श्रीतिन रणदीपको बिजुली गारदलाई सम्झाउनका निम्ति रणदीप सिंहको हिटी दरबारको भर्याङमा उनले भनेको वाक्यलाई जुलियस सीजरमा ब्रुटसको भाषणसित तुलना गरेर खड्गलाई आकाशमा पुर्याउन खोजे, आफ्नो विद्वता छाँटे। कान्छी मैया फेरि हाँसिन्। श्री पाँचको पनि मन्द मुस्कान भयो। अनि भदौरे घाम पानी जस्तै ती दिदी बहिनीको मुखमा कहिले आँसु कहिले हाँसो उदायो। त्यहाँ गप चलि नै रहेको थियो। यही कुराकानीको समयमा शमशेरहरूले राजनीतिक विषयका अन्य धेरै गम्भीर निर्णय पनि गरे। त्यसमध्ये एक थियो उनीहरूको नाउँको पछाडि जङ्गबहादुर भन्ने शब्द जोड्ने। त्यसबेला यो निर्णय लिएर वीर र खड्ग शमशेरले ठूलो राजनीतिक दूरदर्शिता देखाए। यसमा श्री पाँचको पनि हार्दिक समर्थन भयो। कान्छी मैयाले पनि आफ्नो बाबुको नाउँ सदा अमर रहने योजना बनेकोमा हर्ष प्रकट गरिन्।
त्यही बेला तल चोकबाट कटवाल कर्नेलले कराएर जङ्गजर साहबहरू धमाधम भाग्दै हुनुहुन्छ, थापाथलीमा कोही छैन भन्ने खबर गर्यो। केशवसिंह थापा माथि कोठामा आएर श्रीपाँच जेठी युवरागी लाइन ब्रिटिस दूतावास पछि बक्सेछ, के गर्ने भनी सोध्यो। कटवाल र थापाको स्वर उत्तेजित थियो। मामा हडबडाउनु पर्दैन, हामी खरीको बोटमा आउँदैछौ, हजुर त्यही आएर उर्दी पूर्जी गरौंला, खड्गले मामालाई हराए। आफ्नो नाउको पछाडि जंग बहादुर भन्ने शब्द जोड्ने निर्णय पनि मामा र कटवाल कर्नेललाई सुनाए। शमशेरहरूका नामको पछाडि जंग बहादुर भन्ने शब्द जोडिने विषयको कुरा मामाले सुन्ने बित्तिकै बुझिहाल्यो, तर कर्नेललाई राम्ररी बोध हुन सकेन र ऊ जिल्लेर अल्मल्लियो। अनि खड्गले स्पष्ट पार्नको लागि, मेरो नाम अबदेखि खड्ग शमशेर राणा मात्र भनेर पूरा हुन्न, खड्ग शमशेर जंग बहादुर राणा भन्नुपर्दछ भनेर कर्नेललाई आफ्नो नाउँ दुई तीन पटक घोकाए। उहिले एक जंग बहादुर थिए, अब 17 जंग बहादुर भए भन्ने विचारले मामा खुशी भए। ऊ रमाउँदै दगुर्यो। कर्नेल पनि शमशेरहरूको पूरा नाम घोक्दै मामाको पछि लाग्यो। दुवै खरीको बोटमा पुगे। खरीको बोट चिरागले उज्यालो पारिएको थियो। मामा केशर सिंह र कटवाल कर्नेल आएर अरू सजधज गरे। त्यहाँ नेपाल नरेश पृथ्वी आए र वीर शमशेर जंग बहादुर राणालाई कास्की र लमजुङका श्रीतिन महाराज नेपालका प्रधानमन्त्री र सर्वोच्च सेनापतिमा नियुक्त गरे। श्रीपाँच महाराजाधिराजको सलामी बज्यो। ढङ ढङ तोपद्वारा श्रीतिनको सलामी हुन थाल्यो। मनहरा दरबारमा हत्या नामक नाटक रोकिएपछि रामलीला शुरू भयो। काठमाडौँमा भएको राजनैतिक परिवर्तनको केही खबर मनहरा नआइपुगेकोले जगतजङ र शाहजादी आफ्नो कोठामा बसेर लुगा र गहना बारे गफ गरिरहेका थिए। आमोद प्रमोदमा मस्त तल चोकमा रामलीलाको कार्यक्रम चलि नै रहेको थियो। सर्वव्यापी सर्वशक्तिमान भगवान रामको चरणमा सबैले गहिरो भक्ति भावना प्रकट गरे।
हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे।
ढ्वाङ 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 छाउनी टुर्खेलमा तोप पड्किएको आवाज मनहरामा कुनै स्पष्ट सुनियो, कुनै अस्पष्ट, कुनै सुनिँदै सुनिएन। कसैले पनि सुनेनन्, राम्ररी त्यो आवाजमा ध्यान पनि दिएनन्। 6 महिनादेखि रावलपिण्डी जान खटिएका फौजले रात दिन यसरी तोप पड्काएर अभ्यास गरिरहन्थे। राम कीर्तन चलि नै रहेको थियो। निकै बेर हरे राम मच्चिरह्यो। 81 वज्रपात भए जस्तै गरेर सम्पूर्ण शिविरमा खलबल मच्चियो। सबै भक्तिभाव रोकियो, कीर्तनको अन्त्य भयो। मानिस यताउति दगुर्न थाले। चिराग र पानस बोक्नेहरूको पनि भागा भाग पर्यो। लालटिन र देशी दीपक बलि नै रहेका थिए। त्यसबेला रातको ठिक 12:30 बजेको थियो। त्यो खलबलको कारण बुझ्नका निम्ति जगत जङले झ्यालबाट धेरै चोटी कराएर सोधे, तर उनलाई उत्तर दिने कोही भएन। एकैछिनमा पठाङ्गिनी अध्यारो भयो। मानिस रहित शून्य देखियो। सर्वत्र सन्नाटा छायो। त्यो असाधारण असामयिक हल्ला भएको मूल कारण के थियो? तोप किन पड्किएको हो? यी सब बुझ्नको लागि जगतजङ आत्तेर तलवार लिए। शाहजादी पनि लोक्नेको पछि लागिन्। पेटीकोट र चोलो मात्र लगाएको हुनाले शाहजादीको मन धेरै काँपेको थियो, तापनि लाजले उनी तलवार लिन सकिनन्। भर्याङको टाउकोमा उभिएर लोक्नेलाई पर्खिरहन्। आश्चर्य, जगतजङले पठाङ्गिनीमा कोही देखेनन्। नाचघर र गारद पनि सुन्ने। उनी अवाक भए। दुईजना कमारा रुखमाथि चढेर लुकिरहेका रहेछन्। मालिकलाई देखेर तलवार लिए। क्या हो? जगतले ती दुईको मुखमा हेरेर सोधे। किन तिमीहरू यसरी लकलक काँपेका? के भयो? यहाँ मानिस पनि कोही देख्दिन। कहाँ गए त्यत्तिका भारदार? खै मेरा अरू नोकर चाकर। जङ्गबहादुरका काहिला छोरा जनरल हर्षजङ त्यहाँ आएर रणदीप सिंहको हत्या भएको र वीर शमशेर महाराज भएको सूचना दिएर आफू ज्यान बचाउन जंगल पसेका थिए। त्यही कुरा ती दुई कमाराले जगत जङलाई सुनाए। जगत जङको आङ फुल्यो, बक फुट्न सकेन, पसिना पुस्न लागे। हर्षजङले त्यहाँ खबर गर्न आउनुको मूल उद्देश्य थियो नोकर र त्यहाँ भएका भारदारले जगत जङलाई बेला छँदैमा मुगलान भाग्ने मौका मिलाइदिने छन् भन्ने, तर सबैले उल्टो प्रतिक्रिया देखाए। गारदमा रहेका 8-10 सिपाही जंगी अड्डामा हाजिर हुनको लागि काठमाडौँ दगुरे। उस्तादले तालिमे नानी कुदाए। यी दुई कमारा बाहेक अरू सबै नोकर चाकरहरूले कुलेलम ठोके। भारदार गुरु पुरोहित साउ महाजन भलादमी जो जति त्यहाँ उपस्थित थिए ती सब जङ खलकको निन्दा र शमशेर खलकको प्रशंसा गर्दै काठमाडौँतिर लम्किए। यी सबै बेहोरा जगत जङलाई ज्ञान भयो। उनी लामो लामो सास फेरेर पसिना पोस्दै थिए, बोल्न सकेका थिएनन्। यो षड्यन्त्र रचिन लागेको छ भन्ने जगत जङले केही महिना अघि सुईको पाइसकेका थिए। त्यस काममा श्री पाँच राजमाता र बाकी कान्छी मैयाको समेत महत्व छ भन्नेसम्म पनि उनलाई सूचना भइसकेको थियो। त्यो बेहोरा उनले महाराज रणोदीप सिंहलाई दिनौ जसो जाहेर गर्दथे, तर महाराजमा त्यस कुराको कहिल्यै पत्यार परेन अनि जगतको मनबाट पनि शमशेरहरूमाथि उठेको शंका हट्यो। यसरी धेरै महिना बितेका थिए। ती भूतकाललाई सम्झेर जगतले सजिलैसित आफ्नो वर्तमान र भविष्यको कल्पना गरे, तर अझ उनी पसिना पुस्दै केही गहिरो विषय सोच्दै थिए। सरकार जङ खलकलाई जहाँ देखे पनि गोली ठोक्नु भन्ने उर्दी भएको छ अरे, एक कमाराले रुँदै भन्यो। अर्को कमाराले पनि डरले लकलक काँप्दै बोल्यो, सरकारलाई मार्न पल्टन खटिने भएको छ अरे, हामी पनि मारिन सम्भव छ अरे। हर्षजङले जगत जङका विश्वस्त भारदारहरूलाई सूचना गरेको बेलामा यी दुई कमाराले जे जे कुरा सुनेका थिए ती सबै मालिकलाई सुनाए। हो, तिमीहरू पनि भाग, बाँची छु भने फेरि बोलाउन पठाउला, मारिए भने नाति जर्नेलको र शाहजादीको के हालत हुन्छ म भन्न सक्दिन, तिमीहरूले याद गर्नु। जगत जङले पनि स्वर कपाउँदै बोलेका थिए। दुवै दास रुन थाले, रोएर धेरै समय नबिताओ। माथि शाहजादीले सुनलिन्, तिमीहरू जंगल पस, भाग, जसरी हुन्छ आफ्नो ज्यान बचाउने काम गर। हातमा टोपी लिएर ती दुवै कमाराले त्यहाँबाट कुले लम ठोके। जगत जङ नेपालका भूतपूर्व प्रधानमन्त्री, जङ्ग बहादुरका जेठा छोरा, दरबारका जेठा ज्वाई, धन कुबेर, सात भाई खलकका जेठा दाजु भएका हुनाले अब उनलाई जीवित राखेर वीर शमशेरले आफ्नो काल पाल्दैन भन्ने कुरा जगतले सजिलैसित सोचिसकेका थिए। तैपनि उनी भाग्न चाहेनन्। घरबाट भागेर मूल बाटोमा मारिनु भन्दा घरैमा मारिनु उनले इज्जत सम्झे, क्षेत्रको गौरवमा इतिहास सम्झे। शाहजादीलाई यो वास्तविक परिस्थितिको ज्ञान भएमा उनले तुरन्तै आत्महत्या गर्ने थिइन् या शमशेरहरूसित मतलब नआउने क्षमाको नाङ्गो प्रार्थना गर्नुपर्ने हुन्थ्यो। यी दुई कुरा आफू मर्नु अघि देख्नु र सुन्नु नपरोस् भन्ने विचारले उनले आफ्नो भाग्यले पल्टा खाएको कुरा शाहजादीलाई पत्तै नदी गुपचुप राख्ने दृढ निश्चय गरेर घरभित्र पसे। के को खलबलिरहेछ? शाहजादीले लोग्नेलाई देख्ने बित्तिकै डराएको स्वरले सोधिन्। सरकारको मुहार पनि रगतै चुइहला जस्तो देख्छु, के भयो, तिमी डरायो? असाध्य डर लागिरहेछ। यो रामलीलाको अन्त्य गर्ने कार्यक्रम यही हास्यजनक खेलद्वारा हाहा हुहु गरेर टुङ्ग्याउने दिल लगेको अभिनय गरेका रहेछन्। त्यही कुरा सुनेर बेसकरी हाँसेर आएको थिए, मेरो मुख रातो भएको कारण पनि त्यही होला। नडराओ, राममाथि विश्वास गर, सबैको माथि उनै राम छन्। शाहजादीले लोग्नेको कुरामा कहिले पनि अविश्वास गर्दिनथिन्, अहिले पनि पत्याइन्। लोग्ने स्वास्नी कोठाभित्र पसे। जर साहेब, त्यो अघि पड्किएको तोपको आवाज के भएको रहेछ? त्यो आवाज थियो वीर शमशेर जङ्ग बहादुर राणा, श्री तीन महाराज र नेपालको प्रधानमन्त्रीमा नियुक्त भएको सलामी। यो तथ्य कुराको जगत जङलाई सत्य अनुमान भइसकेको थियो, तापनि उनले त्यो आवाजलाई रावल पिण्डीमा नेपाली सेनाले देखाउने फौजी प्रदर्शनीका निम्ति हुन लागेको तालिमी कारवाही भनेर ढाँटे। शाहजादीलाई विश्वास पर्यो। जरसाहब, यता नजर होस्, भोलि वीर शमशेर देवरलाई सगुन दिँदा मैले लगाउन झिकेको लुगा, यो सारीमा यो पछोरा मिल्छ? जगतको मन विरहमा पोलिएको पश्चातापले डरिसकेको थियो। उनले स्वास्नीलाई भोलिका निम्ति सेतो सारी लगाउने सल्लाह दिए। दात्तेरी, सदुवाले पनि सेतो लुगा लगाउँछन्, के हुकुम भएको? त्यति कुरा थाहा नपाउने मानिस पनि कसरी महाराज हुने होला भनेर शाहजादी पहिले रिसाइन् अनि हाँसिन्। जगतको मनमा सारा विचार, सारा बुद्धि र तर्कना शक्ति शून्य हुँदै गएकोले उनमा न बोल्ने साहस थियो न उठ्ने जाँगर। निकै समय बित्यो। सुखला होस्, शाहजादीले भनिन्, अबेर भइसक्यो, भोलि देवर वीर शमशेर चाँडै विदा हुन आउनुभयो भने बित्यासी पर्छ, हामी उठेका हुँदैनौ, लाजै मर्नुहुन्छ। ऊ आफै मार्न आउँदैन भनेर जगतले झस्केर शिर ठाडो गरे अनि सम्हालिएर, लाजले मारे पनि गोलीले मारे पनि तिमी होइन म मर्छु भनेर हाँस्न थाले। त्यो विभत्सको हाँसोमा जीवन थिएन, मृत्यु थियो। त्यो उनको भित्र हृदयबाट निस्केको दुःखको करुण आर्त पुकार थियो, चित्कार थियो, पत्नीलाई अप्रत्यक्ष रूपमा सूचना थियो। तर बिचरी शाहजादीलाई यस कुराको ज्ञान रातभर भएन। लोग्नेको हाँसोलाई सम्झेर उनले त्यो हाँसोमा साथ दिन लागिन्। लोग्ने हाँसेका थिए नैराश्यपूर्ण हाँसो, सारा नष्ट भ्रष्ट र असहाय निधडकको रुन्चे हाँसो। स्वास्नी उज्जवल भविष्यको आशामा हाँसेकी थिइन्। दुवै हाँस्दै थिए।
चालिस। वीर शमशेर श्रीतिन महाराज भएको र शमशेरको नामको पछाडि जंग बहादुर भन्ने शब्द गाँसिएको खबर एक क्षणमा शहरभरि फैलियो। शहर निवासी महानुभावहरू फूल माला अबिर अक्षता बत्ती र धूप लिएर रमाउँदै बागदरबारतिर आए। त्यहाँको घुइचोमाथि झन घुइचो बढाए। ती सबले श्रीतिन महाराजलाई पूजा गरेर चिरायुको मंगल कामना गरे। मनहराबाट हाम फाल्दै हुर्दै आएका भारदार र साहु महाजन पुरोहित पनि श्रीतिन वीरको स्तुतिगान गर्नमा पछि परेनन्। त्यहाँ भक्तिभावको पराकाष्ठ पुग्यो। यसरी षड्यन्त्रकारी हत्यारा शमशेरहरूको दुराचारको कुनै वास्ता नराखेर सामन्तकालीन नेपालले सत्यको दिव्य प्रकाशबाट आफ्नो चर्मचक्षुलाई हटायो। काठमाडौँमा भएका बुद्धिजीवी भलाद्मी र विद्वान कहलाइएका सबैले ठिक बेठिकको छान बिहानै नगरेर शमशेरहरूको धूमधाम प्रशंसा गर्न लागे जङ भाइहरूको निन्दा। अरू पनि नामी र भलाद्मी भनाउँदा नेपालीका मुखबाट वीर शमशेर र मृत धीर शमशेरको प्रशंसा हुन थाल्यो। सबै शमशेर जाति गुणी प्रतापी धर्म अवतार र देवता ठहरिए। रणोदीप सिंहलाई पापी थिए गोत्र हत्यारा भनेर त्यहाँ उपस्थित भएको भीड़ले घृणा गर्न लाग्यो। तल पटाङ्गिनीमा यो परिस्थिति थियो। माथि बैठकमा शमशेरहरू आफ्नै दुनो सोच्याउने धुनमा थिए। कसैलाई देशमा राजनैतिक सुधार बारे कल्पना सम्म थिएन। श्रीतिन महाराज वीर शमशेरले आफ्नी जेठी पत्नी धनहजुरीलाई श्रीतिन जेठा बडा महारानी र कान्छी पत्नी लक्ष्मीलाई श्रीतिन कान्छा बडा महारानीको दर्जामा नियुक्त गरेको घोषणा गरे। सुब्बा भोला र कप्तान केशर अघि नै जगत जंगलाई सराप्न टुणीखेलको भीड़मा सम्मिलित भइसकेका थिए। ती दुई सुब्बा र कप्तानले श्रीतिन कान्छा बडा महारानीको दर्शन पाऊ भनेर कराएको ठूलो आवाजले टुणीखेल थर्कियो। जनसमूहलाई श्रीतिन कान्छा बडा महारानी अर्थात लक्ष्मीको परिचय दिन आवश्यक थियो। पहिले त्यही कार्यक्रम शुरू भयो। महारानी कौशीमा देखा परिन्। भारदारले तलबाट महारानीको जय जयकार मनाए। महाराज पनि कौशीमा उपस्थित हुन पुगे। महारानी नेवार सम्प्रदायको भोटाहेटी बस्ने एउटा कौकी छोरी थिइन्। उनी महारानी भएको सुनेर उनका माइती खलक सबैले आफ्नो टोलमा इनार खनी पाऊ भन्ने माग गरे। ती निवेदकले आफ्नो मातृभाषा नेवारीमा स्पष्टसित बोलेर हात जोडेका थिए। तर महारानीले त्यो सुसंस्कृत भाषा नबुझेको बहाना गरिन् र बुझ्नका निम्ति हरिभक्त माथेमाको मुखमा हेरेर सुब्बा ती नेवारहरूले के भनेर ल्याएको भने। सरकार काठमाडौँमा पानीको अभाव छ त्यही कुरा बिन्ती गर्छन्। महाराजबाट महारानीले तुरन्त हरिभक्तका मुखमा हेरेर भनिन् पिउने पानी ठिक होस् भन्नको लागि परपरबाट ल्याएर तोल तोलमा कलधारा राखिबक्सने भएको छ डण्डा मान्नु पर्दैन भनेर सुनाइदे हरिभक्त। सुब्बा भोला र कप्तान केशरलाई महाराजबाट हुकुम भयो भन्ने खबर तल आयो। ती दुई माथि ल्याइए। अघिसम्म जगत जङको निगाहको आशाले मनहरा दरबारलाई घाम सम्झने फेरि शमशेरहरूलाई राक्षस संज्ञा दिएर हत्या नामको व्यङ्ग्य नाटक बनाउने यी दुई व्यक्तिलाई शमशेरहरूले आफ्नै वफादार ठाने। कारण यी दुईले अंग्रेज दूतावासका निम्ति आएको गाईको मासु जो भन्सारड्डामा थियो त्यसलाई जगत जङले खान झिकाएको भनेर शहरमा त्यो मासु प्रदर्शन गरी जगत जङलाई जनभावनाबाट खसाल्ने योजना श्रीतिन कहाँ पेश गरेका थिए। त्यो योजना नयाँ सरकारलाई जाँच्यो र त्यही बमोजिम काम गर्ने जिम्मा भोला र केशरलाई दिने निधो भयो। त्यसै बेला दाई त्यो कर्णेललाई के गर्ने कान्छी मैयाले आएर सोधिन्। शमशेरहरूलाई समर बहादुर कर्णेलको भर्खर याद आयो र उसलाई लिन पठाए। मेरो अन्नदाता मेरो महाराज मेरो मालिक भन्दै रणदीप सिंहलाई सम्झेर समर बहादुर रुँदै आयो। म पनि मर्छु मलाई पनि गोली हारिदेऊ मलाई मार भन्दै समरले कसैको अदबी नराखेर सबको सामुन्ने आफ्नो लुगा च्यात्तै छाती देखाउन थाल्यो। यस उल्लुलाई सम्झाओ यो साह्रै मूर्ख छ। कमाण्डर इन चीफले यति मात्र बोलेका थिए। त्यहाँ उपस्थित भएका सबैले उनलाई चाकरी देखाउने मौका छोपिहाले। ठूला भारदार अनि सबैले समर बहादुरलाई हप्काउन लागे थुक्न र खोक्राउन थाले। कसैले पिटे कसैले लोप्पा खुवाए कसैले काट्छु भनेर खुकुरी थोते। यसरी नयाँ परिवर्तनमा पनि इमान्दारले सजाय पाए अथवा अवसरवादी नीतिको विजय भयो जसको फलस्वरूप समर बहादुर देश निकाला गरियो। केशर र भोलाले क्रमशः मेजरी र मीर सुब्बाको दर्जा पाए। इमान नेपालबाट घोक्रियो, बेइमान सम्मानित भए। साढे तीन घण्टापछि मिरमिर उज्यालो हुन लागेको थियो। हिजो राति दर्जा वृद्धि हुने मेजर खेसर एक टोली सिपाही लिएर जङखलकको मुख्य निवास स्थान थापाथली पुग्यो। वैभव र विलासका सामग्रीको दृष्टिले थापाथली प्रसिद्ध थियो। त्यस्तो घना बस्ती भएको रमणीय स्थान अहिले तलदेखि माथिसम्म सम्पूर्ण खाली देखियो। त्यहाँ मालसामान, जायजात, सम्पत्ति सबूत भए तापनि मानिस कोही थिएन। बरू बेलायती कुकुरहरू मालिकको खोजमा यताउति घुम्दै अधीर थिए। त्यहाँ गएका सिपाही थापाथलीको प्रत्येक घरमा खानतलासी गर्न थाले। सुन, चाँदी, हिरा मोती र अरू धेरै किसिमका जवाहिरात बाहिर ओसार्न लागे। एउटा घरमा लम्पट तातै थियो। तमाखुको चिलिम र पातो सेलाएको थिएन। चुरोटका ठुटाहरूबाट धुवाँ उठ्दै थियो। यो सब देखेर मेजर केशरलाई अनुमान भयो भर्खर त्यहाँबाट मानिस निस्केका रहेछन् भन्ने। मेजर साहब, एक सुबेदारले केशरलाई भन्न आइपुग्यो, माथि कोठामा एउटा मानिस निदाइरहेको छ, के गर्ने? को हो त्यो? तैले चिनिनस्? त्यो देव शमशेर थिए। उनको रहन सहन जङ खलकसित मिल्ने हुनाले उनी धेरै जसो त्यही रणवीर जङको घरमा बस्दथे। गए राति पनि खानपिन गरेर उनी त्यही सुतेका थिए। रणदीप सिंह मारिएको र वीर श्रीतिन भएको हल्ला थापाथली पुगेको थियो। सबै जङ भाइ आफ्ना जहान बच्चा सहित यत्र तत्र भागे। देवलाई कसैले ब्यौझाएनन्, ब्यौझाउन आवश्यक पनि देखेनन्। अहिले देव मस्तसित निदाइरहेका थिए। सुबेदारले देव शमशेरलाई राम्ररी चिन्न नसकेकोले मेजरलाई उत्तर गर्यो, त्यो मानिस कमान्डर इन चीफ मुख्तियारको भाइ जस्तो लाग्छ। को भाइ? काहिला जर साहब। सुबेदारले नयाँ कमान्डर इन चीफ मुख्तियार खड्ग शमशेरका काहिला भाइ देव शमशेर जस्तो लाग्छ भनेको थियो, तर मेजरको मनमा कमान्डर इन चीफ मुख्तियार जे जङका काहिला भाइ रणवीर जङलाई लक्ष्य गरेको होला भन्ने पर्यो र जाजा त्यसको टाउको तुरन्त काटेर ले, जनरल नसर्ने छप्काइहाल भन्यो। सुबेदार जनरलको टाउको लिन खुकुरी थुतेर माथि लाग्यो। मेजर र सुबेदार त्यस कोठामा पसे जहाँ अझ देव शमशेर मिठो निन्द्रामा मस्तसित निदाइरहेका थिए। सुबेदारले फुर्तीसित अघि बढेर त्यो निदाइरहेको मानिसले ओढेको सिरक थुतेर फालिदियो। निदाइरहेका व्यक्ति एक्कासी झस्केर बिउजे, तर उनले मेजर र सुबेदारलाई चिन्न सकेनन्। मेजर र सुबेदारले उनलाई देख्ने बित्तिकै चिने, देव शमशेर, देव शमशेर। केशरको सातो गयो, केही बोल्न सकेन, हात जोडेर काँप्न थाल्यो, रुन लाग्यो। सुबेदार सुरुका बाहिर निस्क्यो। उल्लु भनेर देवले साए। मेजरको गालामा एक थप बढानेर फेरि बोले, यति सबेरे उठाउन आउने, त्यही पनि सिरक थुत्ने, त को होस्? अनि उनले भित्ताको दराजमा नजर दिए। त्यो उदाङ्ग थियो। त्यसभित्र सात आठ नाल बन्दुक सधैँ राखिएको हुन्थे, तर अहिले त्यहाँ एक नाल पनि उनले देखेनन्। झिल्ल पारे, यहाँको त्यत्तिका बन्दुक खै? श्रीतिन महाराज वीर शमशेर जङ्गबहादुर राणाको गारदमा ल्याउनु भन्ने भएकोले ती सबै बन्दुक तल ओसारेको छु। आफ्नो नाउको पछाडि जङ्गबहादुर भन्ने शब्दको पुच्छर गाँसिएको पनि देवलाई थाहा थिएन। त्यसैले केशरको मुखबाट महाराज वीर शमशेर जङ्गबहादुर राणा भन्ने वाक्य निस्किएकोमा देव झिल्ल पारे र सोधे, के भनेको तैले? को श्रीतिन महाराज वीर शमशेर जङ्गबहादुर राणा? देव शमशेरलाई गत रात भएको हत्याकाण्डको विषयमा केही जानकारी छैन भन्ने कुरा मेजरको कल्पनामा पनि थिएन, सोच्ने अवसर पनि पाएन। त्यसैले अब वृत्तान्त अवगत गराउन लाग्यो। उनको शरीरमा बिजुली दगुरियो, तिग्रा लगलग काँप्यो, पिणौला फर्कियो, थुक सुक्यो, पसिना आयो, आँसु रसायो, पक्क परेर मेजरको कुरा सुन्दै थिए। अलिअलि गरेर उनलाई सबै कुरा छर्लङ्ग भयो। त्यसै बेला केशर सिंह मामा त्यहाँ टुप्लुक्का आइपुग्यो। क्या हो, अझै शुक्ला? उसले हाँस्दै भन्यो, देशमा जनक्रान्ति भइसक्यो, कहाँको नेपाल कहाँ पुगिसक्यो, थाहा सुद्धि पाउनु छैन यहाँ मस्ताराम? मामा, देवले अँध्यारो मुख र रुन्चे स्वरले बोले, यो ठूलो पाप भएन, गोत्र हत्या भयो। मामाले देवको कुरा बीचमा रोकेर भन्यो, जनताको इच्छा यस्तै भएपछि के गर्ने, जनबलसित कसैको केही लाग्दो रहेनछ। रणदीप सिंह मारिनु भयो। रणदीप सिंह उही एउटा प्रधानमन्त्री थिए जसले राष्ट्र कोषबाट आफ्नो निम्ति एक पैसा झिकेनन्। फेरि मुलुकको आमदानी खर्चको हिसाब किताब राम्ररी राख्ने प्रणाली उनीले बसालेका थिए, जुन कुमारी चोकको प्रथाले प्रसिद्ध थियो। यस्तो अनुभवी सोझा गाई प्राणी रणदीप सिंहलाई मार्न जनताले इच्छा गर्यो होला भन्ने कुरामा देवलाई किन विश्वास पर्दथ्यो? केशर सिंहले विश्वास पार्नका निम्ति भनेको पनि थिएन। त्यसैले उसले तुरन्त आफू त्यहाँ आएको कुरा भन्यो, म हजुरलाई बोलाउन आएको।
श्री तीन कान्छा बडा महारानीबाट हुकुम भएको छ, हजुर तुरन्त पाल्नु पर्यो। हेर्नुहोस्, देव शमशेर र केशर सिंह थापा लाल दरबार पुगे। लाल दरबारको भत्किएको छानामाथि राष्ट्रिय झण्डा फरफराइरहेको थियो। पटाङ्गिनी सानो भएकोले तल खेतसम्म पनि ठूल्ठूला पाल र स्याहार हल्लिएको देखियो। बिजुली गारद, ब्यान्ड बाजा, निक्सारी, भारदारी, खड्ग निशाना आदि अड्डाहरू बस्न आए कोही आउने योजना गर्दै थिए। श्री तीनको चाकरीमा आएका हुलले देवको दर्शन गर्न तछाड मछाड गर्दै अघि सरे। जय धर्म अवतार भनेर देवलाई अभिवादन गर्दै झाम्बिन पुगे। उनलाई अभिवादन गर्दै उनको घोडा सहित बोकी माथि बैठकमा भित्र्याउने तत्परता देखाए। मामा भानिज बैठकमा पुगे। त्यस बैठकमा वीर शमशेर र उनका पत्नीहरू थिएनन्, बाँकी अरू शमशेर खलकका सबै परिवार, छोरी बुहारीहरू समेत सामेल थिए। देव भित्र जान उठे, खड्ग पनि जान चाहे। उनीहरूको पछि लागेर सबै भाइ श्री तीन महाराज वीर शमशेरको सुत्ने कोठामा पुगे। त्यहाँ महाराज महारानी दुवै थिएनन्। त्यस शयन कक्षमा कोही सिपाही निदाइरहेको, कोही पालो बसेको दृश्य देखेर सबै भाइहरू जिल्ल परे। लाल दरबार साह्रै सानो भएको हुनाले त्यहाँ अर्को खाली सुत्ने कोठा कहीँ थिएन। महाराज राति कहाँ सुते? काली र घैटी दासीलाई पनि त्यस कोठामा महाराज महारानी नभएको कुरा पत्ता थिएन। अहिले थाहा पाएर स्वभावत आश्चर्यचकित भए। सबै शमशेर भाइ मिलेर श्री तीन बडा महारानी कहाँ सोध्न जान लागेका थिए। त्यही बेला भित्र चोटामा धेरै सिपाहीको बुट जुत्ताको आवाज सुनियो। मानो केही सैनिकले एक उच्च अफिसरलाई कतै फुर्ती साथ सलाम ठोकिरहेका थिए। कोठा चोटामा सिपाहीको पदध्वनि सुनेर शमशेरहरू चकित परे। त्यसको कारण बुझ्नको लागि आवाजतिर ध्यान दिएर कान टाठो पारे। महाराज वीर शमशेर आफ्ना भाइहरूसित सतर्क रहनका निम्ति एक हुल सिपाहीको बीचमा सुरक्षित भएर त्यहाँ आउँदै रहेछन् देखा परे। उनको सर्वाङ्ग गहनाले ढाकिएको भए तापनि मुख हंस उडेको जस्तो श्रीहीन र निन्याउरो थियो। उनले देव शमशेरलाई देखेर हँसिलो मुख बनाउन खोज्दा कुनै आन्तरिक व्यथालाई दबाउन लागेको जस्तो देखियो। रणोदीप सिंहको हत्या गर्ने षड्यन्त्रमा देवको हात नभएकोले उनी एकजनासित मात्र महाराज वीर शमशेरलाई डर थिएन, नत्र अरू सबै शमशेरहरूलाई उनले यमका दूत सर ठाने। खास गरेर खड्ग शमशेरलाई साक्षात कालको अवतार देख्न लागे, जसको फलस्वरूप श्री तीन महाराजको मन तर्सिएको, नयन चञ्चल र खास अस्थिर थियो, मुख सानो। काका मार्न सक्ने मेरा भाइहरूले मलाई मार्न बेर मान्ने छैनन् भन्ने वीरको न्यायोचित तर्कनाले गत रातभरि निद्रा परेन। उनले आफ्नो साविक सुत्ने कोठालाई कसैले थाहा नपाउने गरेर परित्याग गरी जिन्सी भण्डारलाई शुक्ला खोपी बनाए सुतेका थिए। उनको कोठामा सैनिक गतिविधि देखेर भाइहरूले त्यही कुराको अनुमान गरिरहेका थिए। झन अहिले महाराजको पदार्पण भएकोबाट र उनको तर्सिएको भावभङ्गीमा देखेर भाइहरूलाई स्पष्ट भयो। उनीहरूको मनमा चिसो पस्यो, डराएर खङरङ्ग भए। उनीहरूको मनस्थिति जस्तो सुकै भए तापनि महाराज नजिकै आइपुग्ने बित्तिकै ती सबैले गोडामा परेर दण्डवत गरे। अघि भाइहरूको यहाँ हाँसो परेको थियो, के कुरा हो? महाराजले देवलाई आशीर्वाद व्यक्त गरिसकेपछि सोधे। देव बोल्न लागेका थिए, उनलाई उछिनेर उत्तर दिनको लागि खड्ग लम्केर साखुल्ले हुन अघि सरे। महाराज वीर झसङ्ग झस्के लरबरिँदै कर्नल फौज सिंहको पाखुरामा भर लिन पुगे। उनको मनमा खड्गले उनलाई पिस्तोल ठोक्न अघि सरेका हुन् भन्ने भ्रम परेकोले त्यसरी अतालिएका थिए। उनको भ्रम क्षणिक मात्र रह्यो, फेरि तुरन्त सम्हालिए। कसैको मनमा महाराजको जुत्ता रड्किएको हो भन्ने पर्यो, कसैले पिणौला बाउडिएकोमा चिन्ता गरे। वास्तविक कुरा बुझ्ने खड्ग शमशेर एकजना मात्र थिए। अब उनी दाईसित डराए। त्यो थाहा पाएर महाराज झन खड्गसित डराए। शमशेरहरू शक्ति र सम्पत्ति आर्जन गर्नमा सफल भए, प्रतिष्ठा बढाए, तर त्यसको स्रोत षड्यन्त्र र हिंसा भएको हुनाले शमशेरहरूको भाइ भाइमा मिल्ती हरायो, शान्ति हरायो। एकले अर्कोलाई शत्रु देख्न लागे। राति रणोदीप सिंह मारिएको र वीर शमशेर श्रीतिन भएको सुईको पाहुना साथ थापाथली स्थित जङ भाइहरू सबैले परिस्थितिको भयंकरता बारे साउती सल्लाह गरे। ब्रिटिश दूतावासमा शरण लिन जाने मतो भयो र कुलेलम ठोके। कमाण्डर इन चीफ मुख्तियार जेजङ, पूर्वतर्फका कमाण्डिङ जनरल पद्मजङ, जनरल ध्वज नरसिंह, श्री पाँच जेठी युवरागी बलिहद महाराजकी जेठी पत्नी र नरेन्द्र विक्रम पहिले नै त्यहाँ दाखिल भइसकेका थिए। अलिपछि अरू जङ परिवार दूतावासको प्राङ्गणमा सुरक्षित भए। जनरल रणवीर जङ र युद्ध प्रताप जङ अर्थात नाति जनरललाई आधा बाटोमा पुगेपछि हामी लेगेसन अर्थात ब्रिटिस दूतावास पसौंला, तर त्यहाँ के पैसाले खाने, के खर्च गर्ने भन्ने होस आयो। रणवीर जंग त्यही बाटोमा नाति जर्नललाई कुरेर बसे। नाति जर्नल घर फिर्ता आएर जे भेटेको जवाही रात लिएर भर्खर बाहिर निस्केका थिए। त्यही बेला मेजर केशव त्यहाँ आइपुग्यो र आठ पहरिया र चपटेलाई यहाँका जर्नलहरू कहाँ गए भने सोध्यो। नाति जरसाब भर्खर बाहिर निस्किबक्सेको छ, अरू जरसाबहरूको सवारी राति नै बाहिरिएको थियो, फेरि वापस भित्रिएको छैन। नाति जर्नल कता उम्कियो? चपटेले मूल सड़क देखायो। मेजर त्यतै गयो तर जर्नललाई देखेन। उसले जर्नललाई खोज्न थाल्यो, सिपाहीलाई पनि खोज्न लगायो। गत रातको धपेडीले गर्दा ती सिपाही भोक र निद्राले ग्रस्त भएका थिए। जंग खलकलाई खोज्दा खोज्दै थाके। नाति जर्नल र रणवीर जंगको भेट हुन सकेन। यत्र तत्र भाग्दा भाग्दै रणवीर जंगलाई न लिगेसन पस्ने मौका मिल्यो, न डाँडा काट्न पाए। त्यसैले यो परालको कुन्यु भित्र लुकेर उनी सुरक्षित भएका थिए। तर अहिले त्यस कुन्युमाथि सिपाही बसिदिएकोले बिचरा जर्नललाई सास फेर्न पनि मुस्किल पर्यो। ए चाङबा, त्यो कुन्यु भित्र कोही लुकेको छ कि? हेर त, पराल पल्टा, चारैतिर हेर।
हवलदार साहब, यो कुन्यु भित्र अघि नै मैले हेर्यो, सबै पराल उधिनेर हेर्यो, एक एक गरेर केला।
काम गर्नुको अल्छीले च्याङमाले असत्य बोलेर आफू बसेको स्थानबाट उठ्न टार्यो।
हवलदार साहब, हाम्रो महाराजलाई मारेको कि मरेको, यो झ्याङ्नेलाई किन खोजिने ती? जा त्यता, जङ भाइ त्यता लुकेका होलान्, खोज।
आज जुन दर्जालाई मार्यो आफूले त्यही दर्जा पाइन्छ। देखिनस् हाम्रो महाराज रणदेवलाई मारेर वीर शमशेर महाराज भएको हिजो?
हवलदार साहब, हाम्रो मेजरलाई तँ मार, तैले मेजर भेटिहाल्छु नि।
त्यो केशव बच्चालाई मार्ने मात्र हो र नलाग्ने खुकुरी रेट्नु पर्छ, दारा किटेर हवलदारले मनको रिस पोख्यो। त्यसले मेरो जमदारी रोल धेरै चोटि मारिदिइसक्यो, त्यसको सबै बदमासी मलाई थाहा छ। च्याङ्वाको मनमा आज जसलाई मार्यो त्यसैको दर्जा पाइन्छ भन्ने दृढ निश्चय भयो। उसले त्यो हवलदारको शिरमा चाँदीको चाँद भएको हवलदारी टोपीमाथि लोभिएको आँखा गाड्यो। आफ्नो भन्दा हवलदारको बढी खानगी सम्झ्यो। गाउँघरमा नाउ काट्न छोडेर दर्जाबाट मात्र बोलाउने प्रथा याद गर्यो। अनि उसलाई त्यो हवलदारलाई मारेर आफूले उसको दर्जा पाउने महत्वाकांक्षाले अन्धो पार्यो। हवलदारलाई मार्न बिस्तारै बन्दुकमा घोडा चढायो। त्यस्तो जंगली मनोवृत्ति भएको पहाड़ी इलाकाको मानिस भएको हुनाले च्याङ्वाले बिल्कुल नहडबडाएर हवलदारको ढाडमा एकोले हान्यो। हवलदार एकछिन छटपटियो अनि मरिहाल्यो। बन्दुकको आवाज सुन्ने बित्तिकै मेजर केशर त्यहाँ आइपुग्यो र च्याङ्वासित हवलदारको मृत्युको कारण सोध्यो। च्याङ्वाले भयभरको सत्य कुरा अध्योपान्त बतायो। आफूलाई नलाग्ने चुलेसीले रेट्नुपर्छ भन्ने हवलदार मारिएकोमा मेजर खुशी भयो। त्यति मात्र होइन, त्यो हवलदारको हातमा 38 साल पर्वको यस्ता एक दुई कागज थिए जुन सरकारमा पेश भएको खण्डमा मेजर केशरको कालो कर्तुतको भण्डाफोर हुन केही बेर थिएन। त्यसैले हवलदारको मृत्यु भएकोमा मेजरलाई काँडा झिकेको जस्तो सन्चो भयो। मेजर र च्याङ्वा खुशी भएर दुवै सुर्ती खाने तरखरमा लागे। त्यही बेला सामुन्नेको सड़कमा एउटा किसान परालको भारी बोकेर टुकुचातिर जान मोडिएको ती दुईले देखे। त्यो पराल बोक्ने किसानको पछि पछि दुईटा हाउन जातका कुकुर पनि थिए। च्याङ्वा, मेजरले भन्यो, त्यो परालेलाई सोध, त्यसले त्यो कुकुर कहाँ लैजान लागेको रहेछ। ती कुकुर थापाथरी दरबारका जस्ता छन्, च्याङ्वाले कराएर सोध्यो। परालेले केही उत्तर दिएन, झन उसको गति तीव्र भयो। च्याङ्वाले फेरि कराएर सोध्यो, यो कुकुर मैले लगेको होइन, त्यसै मेरो पछि लागेका छन्। पराल बोक्ने ज्यापूले राष्ट्रभाषा शुद्धसित बोलेको सुनेर मेजर जिल्ल पर्यो। रणवीर जंग पनि कुन्युभित्र झस्के। बेलायती कुकुरहरूले परालेको खुट्टा सुँगे, वरिपरि घुम्न थाले, पुच्छर र कटी हलाएर ममताको उग्र प्यार भाव देखाउन लागेकाले परालेको गतिमा बाधा पर्यो।
गेट अवे यु सिली डग,
कुरा बुझेको जस्तो गरेर ती कुकुर त्यहाँबाट फर्के। किसान पनि आफ्नो बाटो लाग्यो। किसानले अङ्ग्रेजी भाषामा कुकुरलाई हप्काएको सुनेर मेजर झन आश्चर्यमा पर्यो। मेजर र सिपाही लम्किँदै किसानको नजिकै पुगे। ती दुईले पराले किसानको नाडीमा घडी देखे, औलामा झकिला औठी, हात घोडा अत्यन्त सेता। यो मानिस जङ खलक जस्तो छ, मेजरले सुस्त बोलेर च्याङ्वालाई सुनायो। त्यो पराले हिँड्दै गयो, निकै पर पुग्यो।
पर्खी पर्खी
भन्दै मेजर लम्क्यो अनि दगुर्यो। परालेले भारी फाल्यो। रिंसक जन्तुलाई देखेर मृग जसरी भाग्दछ त्यसै गरी पराले दगुर्न थाल्यो। मेजरले खेद्दै गयो, पराले भाग्दै थियो। पराले को पहिले टोपी खस्यो, गले बन्द झर्यो अनि उसलाई सबैले चिने, नाति जर्नल, जर्नल युद्ध प्रताप जंग, श्री पाँच सुरेन्द्र र श्री तीन जंग बहादुरका जेठा नाति।
गर्वमा नै जर्नल भएका जर्नल धन कुबेर श्रीतिन महाराज र प्रधानमन्त्री हुने रोल क्रमको तेस्रा उम्मेद्वार 24 वर्षका सुन्दर युवक जनरल युद्ध प्रताप जङलाई सबै नेपालले चिनेको थियो। अहिले पनि देख्ने जतिले चिने। उनको शिरका सबै बाल माथितिर जर्किएर र टुपी ठाडो भएको थियो। उनी भाग्दै थिए। संयोगवश च्याङवानेर पुगे। च्याङवाले समात्न लागेको थियो। त्यो कुराको मेसो पाएकोले ती कुकुर फर्किएर च्याङवालाई झम्टिन लागे, अल्मलाई दिए। जर्नेल नवद नाडी खिचेर भाग्दै थिए। मेजरले ढ्याम गोली छोड्यो। जर्नेल कहिले रुखको आडमा, कहिले कान्लामा र ढिस्कोमा लुग्न पुगेकाले गोली लागेन। सामुन्नेबाट अरू दुई सिपाहीले जर्नेललाई बन्दुक ताक्दै आएकोले अब उनलाई साह्रै आपत पर्यो र खेतमा हाम फाले, जहाँ किसानहरू आफ्नो काममा पसिना चुहाइरहेका थिए। ती मेहनतकश नेपालका सच्चा नागरिकले त्यहाँ गोली चलेको कारण पनि बुझेनन्। जर्नल भाग्न लागेको पनि याद गरेनन्। उनीहरू आफ्नै परिश्रमले बेफुर्सद थिए। ड्याम, मेजरले फेरि गोली छोड्यो। त्यो गोली जर्नलको बायाँ गोडामा लाग्यो। जर्नल घाइते भए। देश विदेश डाँडा काँडा नदी नाला कुना काप्चा भ्रमण गर्ने उनको तरुण गोडाले पनि अब उनको जवान शरीरलाई थाप्न सकेन। उनको बेग घट्यो, तैपनि रगत पोख्दै भाग्दै थिए। ड्याम, मेजरको गोली फेरि छुट्यो। त्यो गोली जर्नलको कुममा लाग्यो। हजारौं मानिसलाई धनी र नामी बनाइदिने उनको दानी हातले पनि केही भार लिन पाएन। दुवै हात गोडा र शरीर थर र काँपे। उनले आफू मुमा बसै बक्स्योस्, मलाई मार्न लागे भनी बेसकरी चिच्याएर श्रीपाँच राजमातालाई स्मरण गरे, भाग्न असमर्थ भए। मेजरले ड्याम गोली हानेर जर्नलको शरीरमा अर्को प्वाल पारिदियो। अनि उनका निम्ति संसार घोप्टियो। अर्ध मृत भई जमिनमा पछारिए। मरे आफू मुआ, दुखेको तोडमा जर्नलले चिच्याएर धेरै पल्ट कराए। अर्धचेतन अवस्थामा आफू मुआ सम्बोधन गर्दै गोली लागेको पक्षी आकाशबाट खसे झै नाति जर्नल जमिनमा छटपटिन थाले। उनको शरीर र स्वर शिथिल हुँदै गयो। तैपनि उनी सकी नसकी आफू मुआ आफू 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 गर्दै श्रीपाँचलाई स्मरण गर्न लागे। उहिले नाति जर्नल जन्मिएको दिनमा काठमाडौँ आमाको गर्भबाट पुत्र पैदा भएको जस्तै गौरव गरेर सबै काठमाडौँ निवासीको मुखमा उल्लास र उमङ्ग थियो। त्यसबेला 7 दिनसम्म सम्पूर्ण राजधानीभित्र उनको जन्मदिनको उत्सव मनाइयो। सर्वत्र दीपावली, भोज भतेर र खुसियालीको लहर चलेको थियो। प्रकृतिले जर्नललाई हुर्काउँदै लग्यो। अलिअलि गरेर उनी बामे सर्न थाले। त्यसमा काठमाडौँमा आत्मगौरव भएको थियो। तिनै जर्नल तोते बोली बोल्ने र उभिने भए। त्यसमा काठमाडौँले नयाँ जीवन पाएछ र अभिमान गर्यो। जर्नल जवान भए काठमाडौँलाई दोस्रो पशुपतिनाथ मिलेको जस्तो भान पर्न थालेको थियो। यसरी महाराज जङ्गबहादुरको जीवनकाल व्यतीत भयो। त्यसपछि एक राजनैतिक परिवर्तन अनि अर्को परिवर्तन भयो। पहिले भन्दा दोस्रो आपत्तिजनक थियो। त्यसपछि झन डर लाग्दो भयो। अहिले निर्दोषी जनरल त्यही भयंकर परिस्थितिको शिकार बने। रगतको भेलमा अन्तिम सास फेर्न थाले। यस्तो अमानुषिक हृदय विदारक दृश्य देख्दा पनि काठमाडौँको मुखबाट हाई भन्ने आवाज निस्किएन। निर्दोषीको पक्ष लिएर इन्साफको माग पेश गर्ने एक सुपुत्र थिएन। बरु त्यो घृणित अवसरको फाइदा उठाउने दाउमा सबै गन्ने मान्ने थिए। भारदारहरूको घोड दौड थियो। नाति जर्नल अझै आ आ गर्दै थिए, छटपटिँदै थिए। उनको पोल्टाबाट हिरा मोती मानिक पन्ना र अन्य जवाहरात आँखा तिरमिराउने गरेर झरे। ती आभूषण मेजर केशरले आफ्नी पत्नीका निम्ति इमानदारीपूर्वक पोको पार्यो। त्यो पोकोले जाङवालाई पनि कम आकर्षण गरेन। मानिस ग्वाङ्रो र असभ्य भए तापनि सम्पत्तिका निम्ति जाङवा होसियार थियो। उसलाई आज जसलाई मार्यो त्यसैको दर्जा पाइन्छ भन्ने कुराको याद आयो। अनि बन्दुकको घोडा बिस्तारै उठाएर मेजरको ढाडमा ढ्याम एक गोली छोड्यो। मेजर केशर परमधाम पुग्यो। च्याङबा मेजर भए भन्ने जोशमा गहनाको पोको बोकेर जर्नेलले पाउने उम्मेदमा मनाएर दगुर्यो। नाति जर्नेल गर्दै थिए, वाक्य बस्यो। काठमाडौँ पनि मृत्यु तुल्य चुप थियो। गैराती काठमाडौँ टुडखेलमा झलमल्ल चिराग र बत्ती बलेको मनहरा दरबारबाट छर्लङ्ग देखिएको थियो। जगत जङले ती सबै राँके भूत हुन् भनेर शाहजादीलाई छकाएका थिए। जङ्ग भाइहरूले रणदीप सिंह मारिएको र वीर शमशेर महाराज भएको सूचना गर्न नक्कली स्वरले चिच्याएको आवाज जगत जङ्ग र शाहजादीको कानमा परेको थियो। त्यो मनारा फाँटबाट आएको स्पष्ट आवाजलाई पनि जगतले मसान कराएको हो भनेर कान थुन्न बाध्य पारेका थिए। लोग्नेको भनाई स्वास्नीलाई पत्यार पर्यो। भूतको डरले सब झ्याल ढोका थुनिन् र पर्दा लगाइन्। मृत्युको प्रतीक्षामा रहने व्यक्तिको कस्तो शोचनीय मानसिक दुर्गति हुन्छ, त्यस्तै विह्वल हालत जगत जङ्गको थियो। लोग्नेको यस्तो उदासीन मनस्थिति भएको पनि स्वास्नीलाई ज्ञान हुन सकेन। उनी खालि भूतसित तर्सेकी थिइन्। यसै कारणले गर्दा गत रात ती दम्पति धेरै अबेर ओछ्यानमा गए। जगत जङ्गलाई रातभर निन्द्रा परेन। लोग्ने सुत्न नसकेको कारण स्वास्नीले भूतको डर भन्ने ठानिन् र आफू पनि तर्सेर सिरकभित्र निद्रा रहित थिइन्। पल्टन रावल पिण्डीबाट फिर्ता आउने बित्तिकै जगत जङ्ग श्रीतिर महाराज हुने निदो भएकोले त्यस सम्बन्धी सबै काम मिलिसकेको थियो। त्यसैले शाहजादीलाई अप्रिय घटना घट्ने केही शंका थिएन। उनी खुशी थिइन्। जति जति बिहानको चिसो हावा आउन थाल्यो उति उति उनको मनबाट भूतको डर हट्दै गयो, निद्रा बढ्दै आयो। अहिले उनी मस्त निद्रामा थिइन्। जगत जङ्गको शरीर स्थिर भए तापनि मन ठेगानामा थिएन। दिमाग घट्टको ढुङ्गा घुमेको जस्तो गरेर फनफनी घुम्न लागिरहेकोले हजारौं तर्कनाले एकैसाथ उनलाई छोपे। यस्तो चञ्चल मानसिक दुर्गति भएको फलस्वरूप उनी समुद्रभित्र डुबेको जस्तो निसासिएको अनुभव गर्दथे। कहिले ठूलो ढुङ्गामा पछारिए जस्तो खपि नसक्नु पीड़ाले छटपटिन्थे। जति जति बिहान हुँदै आयो उति उति उनको व्याकुल हालतले उग्र रूप लियो। अब के गर्ने? स्वास्नीलाई ब्युजाएर उनलाई चिन्तारूपी महासागरमा एक्कासी चुर्लुमा डुबाइदिन पनि जगतले अमानुषिक कार्य सम्झे। त्यसो गर्ने हिम्मत उनलाई भएन। फेरि यस्तो ऐतिहासिक षड्यन्त्रको अन्धेर काण्ड घटिसक्दा पनि आफ्नै एकैसाथमा सुतेकी मायालाई खबर नगर्नु पनि उचित परेन। यस्तै परस्पर विरोधी विचारले उनको मुटुमा रातभर झुत्ती खेलिरहेको थियो, जसले गर्दा हल्लिएको उनको मुटु र तातेको दिमागमा समस्याको निराकरण अझ मिलेको थिएन। सोच्दै थिए। सोच्दा सोच्दै उनले अर्कै कुरा सोच्न पुगे। विषय नै अर्कै पर्यो। निरंकुश राज्य शासन प्रणालीमा खुद शासक वर्गका निम्ति ठूलो खतरा सिद्ध भएको उनलाई अनुभव भयो र उपलब्धि केही देखेनन्। नेपालमा कुनै विकास हुन सकेको थिएन। जङ्गबहादुरले सती प्रथा तोडेर एक प्रगतिशील पाइला चालेका थिए। उनका आफ्नै भाइ बुहारीलाई पनि त्यस अमानुषिक कार्य गर्नबाट रोकेको हुनाले उनलाई अन्तर्राष्ट्रिय ख्याति प्राप्त भएको थियो। त्यसको उनी ठूलो गौरव गर्दथे। तर अन्त्य अवस्थामा उनलाई आफ्ना भाइ भारदार राजा रैतीसित पनि विश्वास भएन। उनको सेकपछि कसैले उनी माथिको रिस उनका पत्नीहरूलाई फेर्छन् कि भन्ने उनलाई डर पर्यो र आफ्नी श्रीतिन बडा महारानी अर्थात मैया महारानी र अन्य महारानीहरूलाई सती जाने आदेश गरेर उनी मारेका थिए। यसरी 32 वर्षको शासनकालमा चालिएको एउटा प्रगतिशील पाइला पनि उनले कायम राख्न सकेनन् र अन्त्य अवस्थामा मेटेर जानु परेको थियो। उनी पनि मानवीय प्रकृति अनुसार आफ्नो मृत्यु शैयामा सबै नाता कुटुम्बलाई देख्न चाहन्थे। तर राजनैतिक परिस्थिति बस उनलाई जंगलको एकान्त कुनामा मर्नु पर्यो, जहाँ उनको लाश फुक्ने न छोरा थिए न भाइ, जंगलमा बेवारिसे जस्तै भएर फुकिए। उनको मृत्युको शोक सन्देश छोरा बुहारी ज्वाई सम्धी नाता कुटुम्ब कसैले सुन्न पाएनन्। सुन्न पाउने भाइहरूले पनि उनलाई सम्झेर रुन पाएनन्। उनको उत्तराधिकारी एक षड्यन्त्रको रूपमा खड़ा गरियो अनि जगत जङ्गलाई बद्री नरसिंहको सम्झना भयो। जनरल बद्री नरसिंह एक प्रभावशाली व्यक्ति थिए, ऐतिहासिक कोत पर्वको बलियो स्तम्भ। तर त्यस्तो पुरूषले पनि निरंकुश शासनको शिकार बन्नु पर्यो र काठमाडौँबाट धपिनु पर्यो। पाल्पामा दुःख पाइरहेका थिए। यही खतरनाक राजनीतिले गर्दा वलीअहत महाराज त्रैलोक्यले आफ्नो अन्त्य अवस्थामा भाइ नरेन्द्र र भिनाजु जगत जङ्गमाथि शंकाको दृष्टिले हेर्नु परेको थियो। यदि यहाँ जनताप्रति उत्तरदायी हुने कुनै किसिमको बलियो प्रजातान्त्रिक परिपाटी भएको भए त्रैलोक्यलाई आफ्नो अन्त्य अवस्थामा बालक पृथ्वीको भविष्यमा कुनै चिन्ता हुने थिएन र आनन्दसित मर्न पाउने थिए। वीर शमशेर र आफ्नो वैमनस्य भएको कारण पनि यही अपरिपक्व राजनीति हो भन्ने पनि जगत जङ्गलाई याद भयो। प्रधानमन्त्रीको पद उत्तराधिकारीमा जाने नभएर जनमतद्वारा निर्णय हुने व्यवस्था भएको भए जगत जङ्गलाई यो भुक्तमान भोग्नु पर्ने थिएन। फेरि धीरलाई पनि घाँटीमा हाड अड्किएकोले यति चाँडै मर्नु नपर्ने थियो। धीर शमशेरको घाँटीमा कालिजको हाड अड्कियो, हिन्दुस्तान बेतीय अस्पतालसम्म पुग्न पाए उनको रोग 15 मिनटमा निवारण हुन्थ्यो। तर जगतजंग र नरेन्द्रलाई निर्वासित गरेर थुनुवामा राखेको प्रतिक्रियाबाट उत्पन्न भएको राजनैतिक परिस्थितिले गर्दा धीरले 7 दिनका निम्ति पनि काठमाडौँ छोड्न सकेनन् र हाड अड्किएको अड्किए उनको देहावसान भयो। अनि जगतजंगले रणुदीप सिंहलाई सम्झे। रणुदीप सिंह काशीवास जान धेरै कालदेखि उत्सुक थिए। पहिले जंगबहादुरले जान दिएनन्, पछि धीर शमशेरको अनुरोधले रोकिए। धीरको मृत्युपछि रणुदीप सिंह काशीवास जान खोजेका थिए, तर आफ्नो शासनकालमा बिगारिएका जंग भाई र उनका अनुयायीहरू त्यतै भारतमा निर्वासित भएकाले उनलाई काशीमा शान्तिसित जीवनयापन गर्न मुस्किल पर्ला भन्ने डर पर्यो र तिनलाई नेपालमा राम्ररी थानको लगाएर आफू काशीवास जाने महाराज रणुदीप सिंहको सदिच्छा थियो। महाराज रणुदीप सिंहको मनका यी सब योजना शमशेरहरूले हिजो राति टुङ्गो लगाइदिए। त्यसै गरेर आज सबै जंग खलकको टुङ्गो लाग्ने भएको थियो। यी सम्झेर जगतजग झसङ्ग झस्किए। शाहजादी अझै मस्त निद्रामा थिइन्। बाहिर मूल ढोकामा सिपाहीहरूको खलबल आवाज सुनियो। त्यता हेर्नको लागि जगतले झ्यालको पर्दा हटाए। त्यसो गर्दा उनको उद्विग्न दृष्टि काठमाडौँमा पर्यो, जहाँ रातो ठूलो कपडा घर घरमा टाङ्गिएको थियो। मानिसहरू सग बगाइरहेका पनि उनले घामको पारिलो ज्योतिमा देखे। त्यो दृश्य देखेर उनको मनमा असम्भवको आशा टुसायो। रणुदीप सिंहलाई कसले मार्यो? एक नेपाली मारिएकोमा त्यसको कारण बुझ्ने अधिकार अर्को नेपालीलाई छ भन्ने आदि माग लेखेर रा राजधानीका बुद्धिजीवी जनताले बहादुरीको आवाज उठाएका होलान् भन्ने उनलाई भान पर्यो। तर मनहराबाट काठमाडौँ निकै टाढा भएकोले ती राता तुलमा लेखिएका अक्षर उनी देख्न सक्दैनथे। त्यो हेर्न उत्सुक भएर उनले बेलायती दूरबीन, जसद्वारा उहिले राजदरबारबाट शाहजादीले उनलाई हेर्ने गर्दथिन्, शाहजादीको त्यही मन परेको दूरबीन त्यस कोठाको भित्तामा अहिले पनि प्रेम चिन्ह स्वरूप झुन्डिरहेको थियो। त्यस यन्त्रलाई काँपेको हातले झिकेर जगतजंगले काठमाडौँलाई निहाल्न थाले। त्यहाँ उनको कल्पनाको ठिक विपरीत परिस्थिति देखे। ती राता कपडामा श्रीतिन महाराज वीर शमशेर जंगबहादुर राणाको जय 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 भन्ने लेखिएको थियो। श्रीतिन वीर तिनै लोकका भूपति, हाम्रो देवता। श्रीतिन कान्छा बडा महारानी महादेवको जटाबाट निस्किएकी साक्षात पार्वती हुन् भन्ने आदि स्तुति श्लोकमा लेखिएको उनले देखे। श्रीतिन कान्छा बडा महारानीका ज्येष्ठ पुत्र भएका हुनाले कहीँ कहीँ जनरल रुद्र शमशेरको प्रशंसा र तस्विरमा माल्यार्पण भएको थियो। जगतको मुटु पहिलेदेखि काँपेको, हात हल्लिएको थियो। अहिले त्यो व्यथा झन बढ्यो र पसिना छुट्यो। मनहरा दरबारबाट ठिमी गाउँ नजिकै पर्ने भएकोले जगतजंग काठमाडौँ जाँदा ठिमेलेहरूले बाटामा लस्कर लागेर जगतजंगलाई धर्मअवतार प्रभु भनेर नित्य ठूलो भक्ति गर्दथे। उनको मनमा पनि आफू श्रीतिन भएपछि त्यो गाउँलाई शहरमा परिवर्तन गर्ने आकांक्षा थियो। त्यो उनको प्यारो ठिमी जसलाई उनले टोलबारी सम्झेका थिए। त्यहाँ पनि उनले दूरबीन लगाएर हेरे। हेर्ने बित्तिकै झसङ्ग भएर झस्किए। हाम्रो गाउँ मासेर जगतजंगले टुणखेल बनाउन खोजेको थियो। त्यो बदमासलाई मार्नै पर्छ भनेर रातो कपडामा ठूल्ठूलो अक्षरले जताततै लेखिएको देखियो। नयाँ सरकारले जनतालाई आफ्नो पक्षमा लिनका निम्ति जगतजंगको विरोधमा यो झुठा प्रचार गराएका थिए, तर जगतले त्यो लेखलाई जनभावना सम्झेर साह्रै चित्त दुखाए। यो दृश्य हेर्न नसकेर अन्तै दूरबीन खुमाए। काठमाडौँमा धुलोको मुस्लो उडेको देखियो, तर त्यसको कारण जगतले बुझ्न सकेनन्। उनले फेरि दूरबीनको ऐनालाई राम्ररी मिलाएर हेरे। आफ्नो नौ घोडे सालेबम बग्गीलाई चिने। धुलोको बादलभित्र त्यो बग्गी झलाकझुलुक देखियो, तर त्यसभित्र भएका शमशेर भाइलाई जगतले चिन्न सकेनन्। निकै बेर हेरे। घर र रुखले त्यो बग्गी छेकियो, दूरबीनमा अदृश्य भयो। अनि जगतले दूरबीन थापाथलीतिर घुमाए। उनको दृष्टि खेतमा घोप्टिएको नाति जर्नेलको लासमाथि पर्यो। त्यहीँनिर मेजर केशरको लास पनि थियो। केशरलाई जगतले चिने, तर नाति जर्नेलको मृत शव किसानको भेषमा भएको हुनाले छोराको लासलाई बाबुले चिन्न सकेनन्। दुई मुर्दानिर बसेर काग र चिललाई झम्टिरहेका दुई हाउन कुकुरलाई जगतले चिने। अनि उनलाई नाति जर्नेलको मृत्युको शङ्का भयो। उनको मुटुमा शूलको वेदना उठ्यो, दम बढ्यो, आँखामा आँसुको ढिका जम्यो, दूरबीन थमिलियो, केही नदेख्ने भए। आफ्नो आँखा र दूरबीनको ऐनाबाट आँसु पुछेर जगतले पुनः काठमाडौँलाई हेर्न लागे। निकै बेर हेरे। संयोगवश उनको दृष्टि ब्रिटिस दूतावासमा पर्यो। त्यहाँ उनले कमाण्डर इन चीफ मुख्तियार जीत जंगलाई देखे अनि पुखज पद्म जंगलाई चिने। एकछिनपछि जनरल रणवीर जंग, श्रीपान जेठी युवराज्ञी र नरेन्द्र क्रमशः दूरबीनमा देखा परे। त्यहाँ अरू जङ्ग भाइहरू पनि शरण लिन पुगिसकेका थिए, तर तिनीहरू अहिले दुर्बिनमा देखिएनन्। एकचोटि डम्बरजङ जस्तो मानिस झुलुक्क देखा परेको थियो, पछि त्यो मानिस कहाँ लोभ भयो पत्तै भएन। त्यसैले जगतले डम्बरलाई ठम्ब्याउन सकेनन्। उनी अझै हेर्दै थिए। शरणार्थीहरूलाई राजदूतले र उनको पत्नीले गरेको शिष्टाचार व्यवहार, सहानुभूति र मानवीय स्नेह देखेर जगतजङको मनमा अंग्रेज जाति र उनीहरूको व्यवस्थाप्रति ठूलो श्रद्धा बढेर आयो। बेलायतको जस्तो राजनीतिक व्यवस्था यहाँ आरम्भ भएको भए हाम्रो यो दुर्दशा हुने थिएन भन्ने विचार जगतको मनमा घुम्न लाग्यो र उनले सोमनाथलाई सम्झे अनि देव शमशेरको आशा गरे। सिपाहीहरू मूल ढोका नागेर भित्री चोकमा प्रवेश गर्न लागेको खलबली सुनियो अनि उनले दूरबीनलाई टेबलमा राखेर शाहजादीका मुखमा हेरे। निद्राले मानिसलाई दुःखसित विमुख पार्दछ भन्ने कथन अनुसार अहिले शाहजादीको चेहरामा भोलापन थियो, केही चिन्ता थिएन, न शोक न सन्ताप थियो। जगतजङले पत्नीलाई अन्तिम विदायका निम्ति चिठी लेख्न लागे। प्रियतमा, जन्मेपछि मर्नु अनिवार्य छ, मेरो मृत्युमा तिमीले धेरै शोक नगरे। राजनैतिक जीवनमा यस्तो खतरालाई ठूलो आश्चर्य मान्नु हुँदैन। दामोदर पाण्डे काटिए, भीमसेन थापाले सेरिनु पर्यो, महात्मा सिंहको हत्या भयो, फतेजङ चौतरिया र अरू यस्ता धेरै व्यक्तिहरूको संहार भएको घटना सम्झेर मेरी प्राण तिमी मन थाम, बिन्ती छ नरो। मेरी अति प्यारी शाहजादी, मेरो इच्छा थियो तिमीलाई जीवनभर खुशी राखौं, तर मैले तिमीलाई केही दिन सकिन, तिमीलाई सधैँ रुनु पर्यो, कति तिम्रो आँसु हेरौं। जङ्गबहादुरले बसालेको राजनैतिक पद्धति अप्रजातान्त्रिक शासन प्रणालीमा शासक र शासित दुवै वर्गलाई बाँच्न र मर्न स्वतन्त्रता हुँदो रहेनछ। बाबुले सृष्टि गरेको प्रणालीमा छोराको रगतको आवश्यकता थियो, त्यही पूर्ति हुने भयो। यही सम्झेर प्राण तिमी मन थापा, बिन्ती छ नरो। यो ऐतिहासिक घटना भावी पिढीलाई दरिलो शिक्षाप्रद हुने भएको छ। त्यसैले हाम्रो व्यक्तिगत नाश भए तापनि हामीले धेरै चित्त दुखाउनु ठिक छैन। प्रिय मेरी मुटु, तिमीले धेरै चिन्ता नगर, तिमीलाई आशीर्वाद। ईश्वरले हाम्रा बाँकी सन्तानलाई यो दुःख खप्न सक्ने शक्ति देऊन्, यही मेरो प्रार्थना छ। तिम्रो अति प्यारो जगतजङ। जगतले त्यो चिठी छोड्नु अघि माथिदेखि फेरि एकपटक पढ्न थाले, तर उनको हात काँपेको र आँखामा आँसुका ढिका उम्रिएकोले अक्षर धमिलो देखियो, पढ्न सकेनन्। चिठी शाहजादीको सिरानमा राखेर आँसु पुछे। चाल बाहिर हेरे, सिपाहीहरू भित्र दलानमा उक्लन लागिरहेका देखे। हडबडाएर उनले बाहिर निस्किन कदम बढाए, तर स्त्रीको मायाले उनको पाइला अघि सरेन। उनको झन पसिना छुट्यो, मुटु सर्वाङ्ग काँप्न थाल्यो, अनि फर्केर पत्नीको मायालाग्दो मुखमा आँखा गाडेर हेरे। एकछिनपछि उनले स्त्रीसँग सधैँका निम्ति विदा लिनको लागि उनको गालामा आफ्नो काँपेको हातले बिस्तारै स्पर्श गरे। तन्द्रामा शाहजादीले त्यो स्पर्शलाई लोग्नेको अधरपान होला भन्ने ठानिन्। बिचरी अन्जान नारीलाई निद्राको तन्द्रामा लोग्नेको प्यारो काखको न्यानो अनुभव थियो। उज्यालो भएको उनलाई पत्तै भएन। लोग्नेको आँखाबाट बलिन्द्र धारा आँसु झरेर गालाका पाटा हुँदै सबै छाती भिसकेको पनि केही थाहा पाइनन्। उनले निद्राको सुरमा लामो तकियालाई लोग्ने ठानिन् र त्यसमा गुटमुटी नपुगिन्। पिणोलाले अँगालो मारेर आफूतिर तानिन्। उनलाई लोग्ने उठेको, चिठी लेखेको, बिहान भएको केही थाहा थिएन। लोग्नेबाट प्राप्त हुने उल्लसित आशाले तन्द्रामा कामुक भई चटपटिन थालिन्, जिउ छाडिन्। त्यो हेर्न नसकेर जगतले मुन्टो फर्काए। त्यसो गर्दा उनको दृष्टि पुनः काठमाडौँमा पर्यो अनि टेबलमाथि राखिएको दूरदर्शक यन्त्रलाई फेरि हातमा लिएर काठमाडौँतिर नजर घुमाए। श्रीतिन महाराज वीर शमशेर जबराका निम्ति जताततै भव्य स्वागतको तयारी भइरहेको थियो। उनको प्रशंसाको महात्म्य चारैतिर ठूल्ठूला अक्षरमा विज्ञापन भएको देखियो। उहिले शाहजादीलाई विवाह गरेर घरभित्र आएको दिनमा जगतजङले यही कोठाबाट, यही झ्यालबाट, यही दूरबीनले काठमाडौँलाई हेरेका थिए। त्यस बेलामा पनि काठमाडौँमा यस्तै उत्साह र उमङ्गले विवाह महोत्सव मनाउनको लागि भव्य तयारी भइरहेको थियो। सबै शहर निवासी दीपावलीको लागि बेफुर्सद थिए। त्यस्तो प्रतिष्ठा प्रदान गर्ने काठमाडौँले आज कुनै कसुर बिना एक्कासी आफूलाई घृणा गर्न लागेको कारण जगतले बुझ्न सकेनन्। एक जानमारा, गोत्र हत्यारा, नरसंहारी वीर शमशेरको चारैतिर बढाई भइरहेको छ। स्वागत र प्रशंसा। यसरी जसको हातमा फौजी शक्ति पुग्यो त्यस व्यक्तिलाई मान्यता प्रदान गरेर आकाशमाथि पुर्याउने काठमाडौँको नराम्रो बानी देखेर जग्गा जंगलाई हाँसो उठ्यो। काठमाडौँ जसले नेपालका सम्पूर्ण बुद्धिजीवीको प्रतिनिधित्व गर्दछ, जहाँ पवित्र पशुपतिनाथको मन्दिर स्थापित भएको छ, ठूला ठूला दरबार भाई बारदारको उपस्थिति छ, यस्तो पवित्र राजधानीको अपवित्र बानी देखेर जगत जंगलाई रुनुको सट्टा हाँस्न मन लाग्यो र उनी मुसुक हाँसे, निराशाको हाँसो, बेभत्स हाँसो। त्यस हाँसोभित्र छाती पिटी पिटी निस्किने रोदन र क्रन्दन थियो, आँसु र पसिना थियो, लाचारी थियो, बेहोसी थियो अनि उत्पीडन। यस्तो असहिष्णु मानसिक परिस्थिति भएको बेलामा जगतले अक्सर मदको सेवन गरेर आफूलाई व्यवस्थित गर्दथे, तर अहिले उनले त्यसो गरेनन्। पशुपति र गुहेश्वरीको जल खाए, प्रसाद र नेत्र लगाए अनि उनले आफूले लेखेको पत्र शाहजादीको सिरान सामुन्ने राखेर पूरा पर्दा हटाए, सुवर्ण मुद्रा मुखमा हाले, रुद्राक्षको माला लगाए, राम नामी ओढे, तुलसी पत्रको फेटा गुते, मनमा राम नाम जप्दै बिस्तारै बाहिर निस्किए। जगत जंग लामो घुमाउने भर्याङबाट ओर्लन लागेका थिए सिपाहीका टोलीलाई तल दलहनमा देखे। सैनिक टोलीका सबै जवानले जगत जंगमाथि गोली प्रहार गर्नका निम्ति बन्दुकलाई बगलमा च्यापेर फौजी तत्परताका साथ तयारीमा रहे। नाति जनरल कहाँ छ? जगत जंगले उही मुख्य जनरलको रवाफिल स्वरले सोधे। जंगमा सिपाहीले पनि मुख्य जनरलको दर्जा आफूले पाउने उम्मेद राखेकोले गम्किएर उत्तर गर्यो, खेतमा मैले लडाएर आएको छु। जगत जंगको आँखा सामुन्ने खेतमा लडेको आफ्नो छोरा नाति जनरलको मृत शवको दृश्य आयो अनि उनको आँखामा संसार रिङ्न थाल्यो। उनले आफूलाई सम्हाल्न सकेनन्। बेहोसीमा शाहजादी भनी चिच्चाएर भर्याङको डडाल्ने समात्न पुगे। ढ्याम, जाङ्बाले तलबाट गोली छोड्यो। जगतको छाती पाल पर्नु र शाहजादीको निन्द्रा खुल्नु एकै साथ भयो। जगत जंगको शारीरिक सन्तुलन बिग्रियो। उनले कहीँ समात्न सकेनन्, न खुट्टा टेक्न पाए। जिउ भन्दा उनको शरीर अघि सर्यो अनि टाउको तल खुट्टा माथि भएर घुसमुन्टो पर्दै दलानमा चारचित पर्न पुगे। शाहजादी पनि हाम फाल्न त्यहीँ आइपुगिन्। लोग्ने स्वास्नी एकै थलामा बेहोस भएर लडे। ठिक त्यही बेलामा नाति जर्नेलको तस्विर जुन भर्याङमा राम्ररी सजाएर सिँगारिएको थियो तल खस्यो र फुट्यो। ती जोइपै सांसारिक दुःख सुखबाट सदाका निम्ति मुक्त भए। उनीहरूको प्राण पखेरु उडेर कहाँ पुग्यो कहाँ? यहाँ खालि नाति जर्नेलको एक तस्विर मात्र बाँकी रह्यो। अनि बाँकी रह्यो माथि कोठाभित्रको झ्यालमा राखिएको दूरबीनभित्र नेपालको कहिल्यै नमेटिने उही विचित्र चित्र।
समाप्त।